आगे सबक देखिए भाई। व ईदा ضمن الولي المهر صح زمانه لأنه أهل الالتزام وقد أضافه إلى ما يقبله فيصح ثم المرأة بالخيار في مطالبتها زوجها أو وليها اعتبارا بسائر الكفالات ويرجع الولي إذا أدى على الزوج إن كان بأمره كما هو الرسم في الكفالة। भाई गुज़श्ता सबक में हमने निकाहे फासिद के बारे में पढ़ा था। मैंने आपको बतलाया कि निकाह फासिद कहें या निकाहे बातिल कहें दोनों एक ही चीज हैं। बैअ के अंदर फर्क है, बैअ बातिल और होती है, बैअ फासिद और। बैअ बातिल वो है जो जात के एतबार से ही जायज ना हो, यानी मबीआ माल ही ना हो, और जबकि बैअ फासिद वो है जो जात के एतबार से तो सही है, यानी मबीआ तो माल है, अलबत्ता कोई ऐसी शर्त लगा दी जिसकी वजह से बैअ में फसाद आ गया। और आपको मैंने बतलाया था कि निकाह फासिद का शरअन कोई हुक्म नहीं है, ये कल अदम है, इसका एतबार ही नहीं है, तो कोई हुक्म भी नहीं। हां अलबत्ता अगर खावंद सोहबत कर लेगा फिर अहकाम आ जाएंगे। इस सूरत में खावंद को महर भी देना पड़ेगा, क्योंकि ममलिकत इस्लामिया के अंदर कोई भी वती हद या महर से खाली नहीं हो सकती, तो लिहाजा यहां हद तो नहीं आएगी, क्योंकि दोनों का ख्याल है कि हमारा तो निकाह हो चुका है, तो शुबे की वजह से हद साकित हो जाएगी और अलबत्ता महर आ जाएगा। तो निकाह फासिद का वैसे कोई हुक्म नहीं, लेकिन जब सोहबत कर ली जाए फिर महर भी देना पड़ेगा, और इस औरत पर जुदाई के बाद इद्दत भी वाजिब होगी, और नीज अगर इस वती की वजह से औरत हामिला हो गई तो जो बच्चा पैदा होगा उसका नसब भी इस शख्स से साबित हो जाएगा, ये इसी शख्स का बेटा शुमार होगा, यानी वलदुज़्ज़िना इसको शुमार नहीं किया जाएगा भाई। और निकाह सही में तो आपने पढ़ा था कि खलवत सहीहा पाई जाए तो ये भी सोहबत के कायम मकाम है, और इसकी वजह से भी पूरा महर फिर खावन पर वाजिब हो जाता है। लेकिन निकाह फासिद के अंदर अगर खलवत पाई जाए तो उसकी वजह से भी महर वाजिब नहीं होगा, महर सिर्फ सोहबत से वाजिब होगा। वजह यह कि यह जो निकाह फासिद के अंदर खलवत पाई गई है यह खलवत फासिदा है, इसलिए क्योंकि यहां मानिया मौजूद है, और वो मानिया यह है कि यह औरत इस शख्स के लिए अभी भी हलाल नहीं, तो जब मानिया मौजूद है तो यह शख्स इस औरत पर शरअन वती पर कादिर ही नहीं है। निकाह सही के अंदर तो कोई मानिया नहीं होता था, तो खावंद को वती पर कादिर शुमार करते हुए इस खलवत को वती वाला ही हुक्म दे दिया जाता था कि खावंद वती पर कादिर है, लिहाजा ये वती ही के हुक्म में है, जबकि यहां पर तो खावंद वती पर कादिर ही नहीं, क्योंकि औरत इसके लिए हलाल ही नहीं, लिहाजा ये खलवत ये वती के कायम मकाम भी नहीं, इसकी वजह से भी महर वाजिब नहीं होगा जब तक खावंद सोहबत न कर ले। और फिर अगर निकाह फासिद के अंदर खावंद ने औरत से सोहबत कर ली तो फिर वहां महर आएगा, और हमारे फुकहा फरमाते हैं महरे मिसल आएगा, वो जो महर निकाह में मुकर्रर किया था उसका कोई एतबार नहीं। वजह यह कि यह निकाह फासिद है, जब निकाह का शरान कोई एतबार नहीं तो वो जो महरे मुसम्मा था जो इन्होंने आपस में तय किया था उसका भी कोई एतबार नहीं, तो औरत को महरे मिसल मिलेगा। अलबत्ता ये महरे मिसल उस मुसम्मा से ज्यादा नहीं होना चाहिए जो इन्होंने आपस में तय किया था, जबकि इमाम जुफर रहमतुल्लाह फरमाते हैं कि औरत को महरे मिसल मिलेगा जितना भी महरे मिसल बनता हो, चाहे मुसम्मा से ज्यादा ही क्यों ना हो। वो इस निकाह फासिद को कियास करते हैं बैअ फासिद पर, और बैअ फासिद मैंने आपको बतलाया वो बैअ है जो अपनी जात के एतबार से तो सही है, यानी मबीआ माल तो है, लेकिन साथ कोई और ऐसी शर्त वगैरह लगा दी जिसमें बाएअ या मुश्तरी में से किसी एक का फायदा हो रहा है, तो इस सूरत में यह बैअ फासिद हो जाएगी। मसलन बाए ने गाड़ी दूसरे शख्स को फरोख्त की और कहा कि चंद दिन के बाद मैं ये गाड़ी तुम्हारे हवाले करूंगा क्योंकि चंद दिन मुझे इस गाड़ी की जरूरत है, तो जब इस तरह की शर्त बैअ में लगा दी तो बैअ फासिद हो गई। वजह यह कि बैअ होते ही मुश्तरी मबीआ का मालिक बन गया, तो अब यह तकाजा करता है कि मबीआ फौरन मुश्तरी के हवाले करना चाहिए, लेकिन यह शर्त लगा रहा है कि कुछ अरसा अपने पास ही गाड़ी रखेगा, तो यह बैअ फासिद हुई। और याद रखो आम बैअ के अंदर जैसे ही बैअ होती है, जैसे ही इजाब कबूल होता है, मुश्तरी मबीए का मालिक बन जाता है, लेकिन बैअ फासिद चूंकि फासिद बैअ है इसमें इजाब और कबूल करने से मुश्तरी मबीए का मालिक नहीं बनता। हां जब मुश्तरी इस मबीए पर बाए की रजामंदी से कब्जा कर लेगा फिर मुश्तरी इसका मालिक बन जाएगा, लेकिन बहरहाल ये बैअ शरअन फासिद है तो दोनों पर इस बैअ को तोड़ना वाजिब है वरना दोनों गुनाहगार होंगे। और फिर यह भी याद रखना बैअ फासिद के अंदर मुश्तरी पर समन नहीं आते बल्कि उसको उस चीज की कीमत देना पड़ेगी। वजह यह कि समन तो तब आते अगर बैअ का एतबार होता, लेकिन इस बैअ का तो एतबार ही नहीं है, लिहाजा गोया समन जिक्र ही नहीं हुए। जब समन जिक्र ही नहीं हुए तो अब उस चीज की कीमत देना पड़ेगी। तो इमाम जुफर रहमतुल्लाह फरमाते हैं कि जैसे बैअ फासिद के अंदर समन नहीं आते बल्कि जितनी भी उस चीज की कीमत होती है वो मुश्तरी पर वाजिब होती है चाहे वो समन से ज्यादा ही क्यों ना हो, तो यहां पर भी निकाह फासिद के अंदर महरे मिसल ही आएगा चाहे ये मुसम्मा से ज्यादा ही क्यों ना हो। जबकि हमारे अइमा फरमाते हैं कि नहीं, अगर महरे मिसल मुसम्मा से ज्यादा है तो ज्यादा नहीं देंगे। चुनांचे फिर इसकी तकरीर करते हैं बाद शारहीन फरमाते हैं कि निकाह फासिद के अंदर जो मुसम्मा है वो जो महर मुकर्रर किया था इन दोनों ने आपस में, बाज एतबार से उसका एतबार किया जाएगा और बाज एतबार से उसका एतबार नहीं किया जाएगा। अगर महरे मिसल इस मुसम्मा से कम है तो फिर मुसम्मा के एतबार नहीं करेंगे, वो जो कम महरे मिसल है वो ही दे देंगे। मसलन मुसम्मा था 1000 और महरे मिसल है 500, तो 500 ही दे देंगे, मुसम्मा का कोई एतबार नहीं। लेकिन अगर महरे मिसल मुसम्मा से ज्यादा है तो फिर मुसम्मा का एतबार करेंगे। मसलन महरे मिसल है 2000 और मुसम्मा है 1000, तो अब मुसम्मा का एतबार करेंगे और 1000 से जो जायद महरे मिसल बन रहा है वो नहीं देंगे, औरत को 1000 दिरहम ही दे देंगे। मालूम हुआ बाज एतबार से मुसम्मा का एतबार है, यानी अगर महरे मिसल इससे ज्यादा बन रहा हो तो मुसम्मा का एतबार करेंगे और ज्यादा नहीं देंगे, और अगर महरे मिसल मुसम्मा से कम है तो फिर मुसम्मा का कोई एतबार नहीं, वो महरे मिसल जो थोड़ा है वो ही दे देंगे। तो बाज शारहीन क्या फरमाते हैं कि निकाह फासिद में बाज एतबार से मुसम्मा का एतबार है, बाज एतबार से मुसम्मा का एतबार नहीं, जबकि बाज दीगर शारहीन फरमाते हैं कि नहीं, हक यह है कि निकाह फासिद में मुसम्मा का एतबार नहीं है किसी भी एतबार से, किसी भी एतबार से निकाह फासिद में मुसम्मा का एतबार नहीं है। तो उन पर इश्काल होता है कि अगर महरे मिसल मुसम्मा से ज्यादा हो तो वो ज्यादा नहीं दिया जाता औरत को, मालूम हो मुसम्मा का एतबार किया जा रहा है, तो वो कहते हैं नहीं मुसम्मा का एतबार नहीं है, बल्कि यहां जब औरत ने खुद मसलन 1000 जिक्र किया और महरे मिसल बनता है 2000, तो मालूम हुआ औरत ने खुद ही अपने महरे मिसल में कमी कर दी है और कमी की एक शख्स पर ही पूरी हो जाती है। तो यहां पर भी जो मुसम्मा से ज्यादा खावंद को नहीं देंगे वो इस वजह से नहीं कि हमने मुसम्मा का एतबार किया है, वो इस वजह से कि औरत खुद जायद में कमी करने पर राजी हो चुकी है, तो इस रजामंदी की वजह से जो है जायद औरत को नहीं मिलेगा। बात समझ में आ गई। और इमाम जुफर रहमल्ला ने निकाह फासिद को कियास किया था बेअ फासिद पर, और बेअ फासिद में जितनी कीमत होती है वो देना पड़ती है, तो निकाह फासिद में भी जितना महर मिसल होगा वो उतना महर देना पड़ेगा, ये इमाम जुफर फरमाते हैं। तो उसका भी जवाब देते हैं कि भाई निकाह फासिद में वो जो मबीआ है वो माल है, उसकी कीमत है बाजार में मार्केट में बाकायदा उसकी कोई ना कोई कीमत होगी, तो इसलिए वहां पर उसकी कीमत आएगी भाई। जबकि निकाह के अंदर जो है औरत मनाफे बुजा हवाले करती है, और मनाफे बुजा जो है उनकी तो कोई कीमत नहीं है, निकाह के अंदर जब महर मुकरर किया जाता है फिर मनाफे बुजा की कीमत आती है, वरना तो फी जाती ही मनाफे बुजा माल नहीं है भाई। बेअ फासिद में मबीआ माल था और यहां निकाह फासिद में मनाफे बुसा माल नहीं है, तो लिहाजा आप एक को दूसरे पर कयास नहीं कर सकते। सूरत समझ में आ गई। और फिर इन्होंने यह भी बताया था कि इस औरत पर इद्दत भी वाजिब होगी जिसके साथ खामन ने निकाह फासिद की वजह से वती कर ली है, इद्दत भी वाजिब होगी। यहां पर शुबह निकाह को भी हकीकत निकाह के साथ मिलाया जाएगा, और हकीकत निकाह के अंदर तो इद्दत आती है जब जुदाई हो, तो लिहाजा शुबह निकाह के अंदर भी जब जुदाई हो तो इद्दत आएगी भाई। और ये बच्चे के नसब को इश्तबाह से बचाने के लिए ये बतौर एहतियात की इद्दत वाजिब की जाएगी, और इस इद्दत की इब्तिदा जब दोनों में जुदाई करवा दी जाएगी, ये जब दोनों आपस में जुदाई इख्तियार कर लेंगे उस वक्त से इद्दत को शुमार किया जाएगा। जबकि इमाम जुफर रहमतुल्लाह फरमाते हैं आखिरी वती जब खामंद ने की थी उस वक्त से इद्दत को शुमार किया जाएगा, लेकिन साहिब हिदाया ने बतलाया कि सही कौल यही है कि जब जुदाई आ जाएगी तो फिर जुदाई के वक्त से इस इद्दत को शुमार किया जाएगा, क्योंकि निकाह सही में जब जुदाई आती है तब इद्दत को शुमार किया जाता है, तो निकाह फासिद में भी जब जुदाई आएगी तो फिर इद्दत को शुमार किया जाएगा। और नीज बतलाया था कि इस बच्चे का नसब भी साबित हो जाएगा, इसलिए क्योंकि नसब के साबित करने में एहतियात की जाती है ताकि बच्चे को जिंदगी मिल जाए भाई, वो बच्चा जाया ना हो भाई। तो बतौर एहतियात के वो निकाह फासिद जो मीन वजह साबित है, बाद एतबार से साबित है कि इन्होंने इजाब और कबूल किया है, तो इस पर भी यह नसब मुरतब हो जाएगा भाई। और फिर इस मुद्दत नसब का एतबार कब से किया जाएगा, तो उस बतलाया कि शेखैन रहमहुमल्ला फरमाते हैं कि निकाह सही के अंदर मुद्दत नसब का एतबार निकाह के वक्त से किया जाता है। मैंने आपको बतलाया था कि कम से कम 6 माह की मुद्दत में एक औरत सही सलामत बच्चे को जन्म दे सकती है, तो कम से कम मुद्दत हमल 6 माह है। तो अगर किसी शख्स ने किसी औरत से सहीह निकाह किया और 6 माह के पूरा होने पर बच्चा पैदा हुआ तो फिर यह बच्चा इसी शख्स का शुमार होगा, और अगर इससे पहले पैदा हुआ बच्चा तो फिर यह बच्चा इस शख्स का शुमार नहीं होगा। तो ये निकाह सही के अंदर तो मुद्दत नसब का एतबार निकाह से है, लिहाजा निकाह फासिद के अंदर भी वो फरमाते हैं मुद्दत नसब का एतबार निकाह से किया जाएगा। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं नहीं, सोहबत के वक्त से किया जाएगा, जब खावन ने बीवी से वती की थी उस वक्त से शुमार करेंगे वक्त को। और साहिब हिदाया ने आपको बतलाया था कि इमाम मोहम्मद रहमतुल्लाह के कौल पर ही फतवा है, वजह यह कि निकाह सही जो है वो दाई इलल वती है, वो वती की तरफ ले जाने वाला है, क्योंकि मर्द जानता है ये औरत मेरे लिए हलाल हो चुकी है भाई, तो निकाह सही तो दाई इलल वती है, लिहाजा इस निकाह सही को ही हमने वती के कायम मकाम कर दिया और उसी से मुद्दत नसब शुमार कर ली। लेकिन निकाह फासिद तो ऐसा नहीं है, निकाह फासिद तो दाई इलल वती नहीं, क्योंकि इसकी वजह से औरत उस आदमी के लिए हलाल नहीं, तो जब निकाह फासिद दाई इलल वती नहीं तो इसको वती के कायम मकाम भी नहीं किया जा सकता, लिहाजा वती से ही मुद्दत नसब का एतबार किया जाएगा। यह इमाम मोहम्मद रहमतुल्लाह का कौल है और इसी पर फतवा है भाई। उसके बाद बतलाया था साहिब हिदाया ने कि महर मिसल के अंदर औरत के जो खानदान की औरतें हैं, यानी उसके बाप के खानदान की जो औरतें हैं, उनके साथ इसके महर मिसल का अंदाजा लगाया जाएगा, जैसे इसकी बहनें हैं या इसकी फूफियां हैं या इसके चचा की बेटियां वगैरह हैं। जबकि मां और खाला के साथ इसके महरे मिसल का अंदाजा नहीं लगाया जाएगा अगर वो अलग खानदान से हैं, और अगर वो भी इसी खानदान से हैं फिर उनके साथ भी अंदाजा लगाया जाएगा। और बतलाया था कि महरे मिसल में मोतबर यह है कि वो दोनों औरतें उम्र में, हुस्न जमाल में, मालदारी में, अकल में और दीनदारी के अंदर बराबर हों। दीनदारी से मुराद यह है कि यह औरत जितनी दीनदार है, दीन पर अमल करने वाली है और जितने तकवा वाली है, तो दूसरी औरत भी इसी जैसी हो गई। तो ये वो सिफात हैं, यानी उमर, हुस्न जमाल, मालदारी, अकल, दीनदारी वगैरह, ये वो चीजें हैं जिनमें लोग रगबत रखते हैं और इनकी वजह से महर ज्यादा होता है भाई। तो लिहाजा बाप के खानदान में ऐसी औरत देखी जाएगी जो उम्र में भी इस औरत जैसी हो, हुस्न जमाल में भी इस जैसी हो, मालदारी में भी इस जैसी हो, अकल और होशियारी के अंदर भी इस जैसी हो और दीनदारी के अंदर भी इस जैसी हो, तो उसका जो महर है वो ही इसका भी, इसके लिए भी महरे मिसल होगा। और अगर ये सारी सिफात न मिलें तो फिर जितनी सिफात मिल रही हैं उन्हीं सिफात पर इत्तेफाक कर लिया जाएगा। और अगर बाप के खानदान में ऐसी कोई औरत नहीं तो फिर इनके बराबर वाले और खानदानों के अंदर देखा जाएगा, वहां इस किस्म की सिफात वाली औरत का जो महर होगा वही इसके लिए भी महरे मिसल होगा। और साहिब हिदाय ने यह भी बतलाया था कि इसमें शहर और जमाने का भी असर पड़ता है, बाज शहरों में महर ज्यादा होते हैं बाज इलाकों में और बाज में महर कम होते हैं, और नीज जमाने का भी असर पड़ता है, बाज जमानों में महर ज्यादा होंगे बाज जमानों में महर कम होंगे। और नीज ये भी बतलाया कि फुकहा फरमाते हैं कि बाकेरा और सैयबा होने का भी एतबार है, क्योंकि बाकेरा का महर ज्यादा होता है और सैयबा का महर कम होता है, तो बाकेरा और सैयबा होने में भी बराबरी देखी जाएगी। बात समझ में आ गई, अब आइए आज के सबक पर। कहते हैं वईदा जमीनल वलीयुल महर सह जमानुहु लिअन्नहु अहलुल इल्तिजामी वकद अज़ाफहु इला मा यक़बलुहु फयसिहु ثم المرأة بالخيار في مطالبتها زوجها او وليها। सूरत मसला ये कि एक शख्स है, उसने अपनी बालिग बेटी का निकाह करवाया और फिर ये शख्स उस खावंद की तरफ से अपनी बेटी के लिए जामीन बन गया महर का, कि अगर खावंद ने महर न दिया तो मैं जामीन हूं, महर मुझसे ले लेना। तो ये जो वली जो है जामीन बन गया खावंद की तरफ से, क्या ये जामीन बन सकता है? तो आपको साहिबे हिदाया बतलाएंगे कि हां, वली जो है वो जामीन बन सकता है महर का। याद रखो, सबसे पहले यहां जमानत और कफालत को समझ लें भाई। उर्दू में जिसको हम लोग जमानत कहते हैं, फिका के अंदर इसको कफालत कहते हैं, और कफालत कभी कभार किसी की जात की दी जाती है और कभी कभार कफालत देन की दी जाती है, यानी जमानत जी। हम इसे क्या कहते हैं? जमानत। मसलन एक शख्स दूसरे शख्स के पास कर्ज लेने के लिए गया कि मुझे इतने माल की जरूरत है, मुझे दे दो। वो दूसरा शख्स उस पर एतबार करने को तैयार नहीं कि मेरा माल अगर तुमने ले लिया, मालूम नहीं तुम वापस करोगे या वापस नहीं करोगे। तो फिर एक तीसरा शख्स मसलन जैद वहां मौजूद था, उसने कहा मैं जमानत देता हूं, यह शख्स आपका कर्जा वापस कर देगा, अगर इसने कर्जा वापस न किया तो मुझसे वसूल कर लेना। तो देखो, यह जैद ने जमानत दे दी, इसको कहते हैं कफालत। जैद उस शख्स का कफील हो गया, यानी जामिन हो गया। और फिर इस सूरत में वो जो साहिब हक है, जिसने कर्जा दिया है, वो बाद में उस असील से भी मुतालबा कर सकता है जिसने कर्ज लिया था जी। वो क्या है? असील है कर्ज लेने में, उससे भी मुतालबा कर सकता है, और ये जो कफील जो है जिसने जमानत दी थी, इससे भी मुतालबा कर सकता है। और फिर इसमें ये भी याद रखना कि किसी के कहे बगैर भी जमानत देना सही और किसी के कहने पर जमानत देना भी सही है। मसलन वो शख्स जो कर्ज लेना चाह रहा था, उसने जैद से कहा कि आप मेरी जमानत दे दें, तो एक सूरत यह है, देखो उस शख्स के कहने पर जैद ने जमानत दी है उसकी। और दूसरी सूरत यह है कि उस शख्स के कहे बगैर ही जैद वहां मौजूद था, वो खुद ही कफील बन गया, खुद ही जामिन बन गया। तो दोनों सूरतें इसमें जायज हैं, किसी के कहने पर भी कफील बनना जायज और खुद ही कफील इंसान बन जाए ये भी जायज है। लेकिन इसमें फिर फर्क है, ये याद रखना, अगर किसी के कहने पर कफील बना है वो शख्स, तो अगर उस कफील ने पैसे अदा किए तो कफील फिर उस असील पर रुजू करेगा कि मैंने तुम्हारी तरफ से जमानत दी थी और तुम्हारे कहने पर जमानत दी थी और अब मैंने पैसे अदा कर दिए हैं, अब वो पैसे आप मुझे दे दें। तो कफील अगर अदायगी करता है और उसने असील के कहने पर जमानत दी थी, तो फिर इस सूरत में अदायगी के बाद कफील रुजू कर सकता है असील पर। और अगर असील ने जैद से नहीं कहा था, जैद ने खुद ही अपनी तरफ से जमानत दे दी थी, फिर बाद में जैद ने ही माल अदा कर दिया, वो देन अदा कर दिया, तो फिर याद रखो इस सूरत में जैद उस असील पर रुजू नहीं कर सकता कि मैंने पैसे अदा कर दिए हैं अब मुझे दे दो। इसलिए क्योंकि असील कहेगा भाई मैंने आपसे कब कहा था मेरी तरफ से जमानत दें और मेरी तरफ से अदायगी करें, तो लिहाजा उस सूरत में वो जो कफील है वो असील पर रुजू नहीं कर सकता। हां, अखलाकी तौर पर असील को जैद को अदायगी करनी चाहिए, लेकिन जबरन जैद उससे वसूली नहीं कर सकता। मालूम हुआ कफालत किसी के कहने पर भी हो सकती है और बगैर कहे भी। अगर बगैर कहे होगी तो कफील अदायगी करने के बाद असील पर रुजू नहीं कर सकता, और अगर किसी के कहने पर कफालत दी है तो फिर इस सूरत में अदायगी के बाद कफील रुजू कर सकता है असील पर। और फिर यह भी याद रखो कि कफील या जामिन वही शख्स बन सकता है जिसमें अहलियत हो। मसलन अगर एक गुलाम किसी की तरफ से कफील बनना चाहता है, नहीं, गुलाम कफील नहीं बन सकता, इसलिए क्योंकि मसलन देन की अदायगी करनी है तो गुलाम तो माल का मालिक ही नहीं है, वो अदायगी कैसे करेगा। बात समझ में आ गई, लिहाजा गुलाम कफील नहीं बन सकता। कफील के लिए जरूरी है वो आजाद हाकिल बालिग होना चाहिए। यह तो थी कफालत की तफसील भाई। अब याद रखो एक है निकाह और एक है बैअ। आप पढ़ चुके हैं दोनों के अंदर फर्क है। निकाह के अंदर एक ही शख्स दोनों जानिब का मुतवल्ली हो सकता है, इसलिए क्योंकि निकाह के अंदर जो वकील होता है वो सिर्फ सफीर और मुअब्बिर होता है, वो सिर्फ अल्फाज को अदा करने वाला है, और हुकूक अकद का ताल्लुक यानी हुकूक निकाह का ताल्लुक इस निकाह करवाने वाले से नहीं होता। हुकूक अकद मसलन एक मर्द और औरत में निकाह होता है तो मर्द जो है वो मुतालबा करेगा अपनी बीवी का कि बीवी मेरे हवाले कर दी जाए, मेरा निकाह हो चुका है, और बीवी मुतालबा करेगी महर का कि मेरा निकाह हो गया है अलहदा अब महर मेरे हवाले किया जाए। तो ये जो निकाह के हुकूक हैं इनका ताल्लुक याद रखो, इनका ताल्लुक निकाह के वकील के साथ नहीं होता। तो वकील बतलाया सिर्फ सफीर है, पैगाम पहुंचाने वाला है और मुअब्बिर है, जबकि हुकूक अकद का ताल्लुक असील के साथ है यानी जिनका निकाह करवाया जा रहा है। तो महर का मुतालबा वो औरत खुद कर सकती है और इसी तरह बीवी का मुतालबा वो खावंद खुद कर सकता है। ये वकील जो हैं ये सिर्फ पैगाम रसां हैं, हुकूक अकद का इनके साथ कोई ताल्लुक नहीं। जबकि बैअ जो है, याद रखो बैअ के अंदर एक शख्स दोनों जानिब का मुतवल्ली नहीं हो सकता। वजह यह कि बैअ के अंदर जो अकद करने वाले होते हैं हुकूक अकद का ताल्लुक उन्हीं से होता है। जैसे दो आदमियों के दरमियान बैअ हो तो बैअ के बाद बाए समन का मुतालबा करता है और मुश्तरी मबीए का मुतालबा करता है कि मैं मबीए का मालिक बन चुका हूं, मबीआ मेरे हवाले किया जाए। तो ये जो हुकूक अकद होते हैं बैअ के अंदर, ये अकद करने वालों से मुतालिक होते हैं, जो अकद कर रहे हैं मुतालबा करना उन्हीं का हक होता है। लिहाजा अगर बाए ने भी वकील भेजा चीज बेचने के लिए और मुश्तरी ने भी अपना वकील भेजा चीज को खरीदने के लिए, तो इन दो वकीलों के दरमियान आकद हुआ, तो ये जो हुकूक आकद हैं यानी हुकूक बैअ हैं इनका ताल्लुक वकीलों से होगा, मुअक्किलों से नहीं होगा। तो बैअ के अंदर हुकूक आकद का ताल्लुक आकद करने वालों के साथ होता है। अगर आकद करने वाले वकील हैं तो वही मबीए या समन का मुतालबा कर सकते हैं, उनके जो मुअक्किल हैं वो मबीए या समन का मुतालबा नहीं कर सकते। तो हासिल कलाम ये कि निकाह के अंदर हुकूक अकद का ताल्लुक असील के साथ होता है, वकील या वली के साथ नहीं होता, जबकि बेअ के अंदर हुकूक अकद का ताल्लुक अकद करने वालों से होता है, चाहे वो वकील हों चाहे वो असील हों। अब मसला ये चल रहा है कि एक वली जो है उसने अपनी बेटी का निकाह करवाया है किसी शख्स से, और ये वली खुद ही महर का जामिन बन जाता है, तो क्या ये जामिन बन सकता है या नहीं? तो साहिबे हिदाया आपको बतलाएंगे कि ये वली निकाह के अंदर जो वली है ये सिर्फ सफीर और मुअब्बिर है, हुकूक अकद का ताल्लुक इससे नहीं है, बल्कि हुकूक अकद का ताल्लुक इसकी बेटी के साथ है, लिहाजा यहां वली जो है वो जामिन बन सकता है, यहां वली जामिन बन सकता है, क्योंकि यहां महर का मुतालबा करने वाली वो उसकी बेटी है, खुद ये वली उसका मुतालबा करने वाला नहीं। तो कफालत के अंदर याद रखो, ये जो शख्स किसी की जमानत देता है ये दरअसल अपने जिम्मा को उस शख्स के जिम्मा के साथ मिला देता है कि जैसे इससे तुम देन का मुतालबा कर सकते हो, मुझसे भी देन का मुतालबा कर सकते हो। जैसे वही पहली मिसाल जो एक शख्स किसी के पास कर्ज लेने आया और फिर जैद ने उसकी जमानत दे दी, तो गोया जैद ने अपने जिम्मे को इस कर्ज लेने वाले के जिम्मे के साथ मिला दिया, कि जैसे कर्ज का मुतालबा इस शख्स से हो सकता है जो कर्ज ले रहा है, इसी तरह इस कर्ज का मुतालबा अब कफील यानी जैद से भी हो सकता है। तो कफालत में जम्म जिम्मतिन इला जिम्मतिन होता है, एक शख्स अपने जिम्मे को दूसरे शख्स के जिम्मे के साथ मिला देता है, तवज्जो है। तो यहां पर भी जब वली जो है वो जामिन बन रहा है महर का भाई, तो गोया वली ने अपने जिम्मे को मिला दिया खावंद के जिम्मे के साथ, कि जैसे खावंद से औरत महर का मुतालबा कर सकती है, इसी तरह मुझसे भी महर का मुतालबा कर सकती है। बात समझ में आ गई? तो लिहाजा वली बन जाएगा मुतालब, जिससे मुतालबा किया जाएगा, और हुकूक अकद तो वली की तरफ नहीं लौट रहे, क्योंकि निकाह है, हुकूक अकद तो किसकी तरफ लौट रहे हैं? वो बेटी जिसका इसने निकाह करवाया है। मालूम हुआ मुतालिब वो औरत बनेगी, महर का मुतालबा करने वाली वो औरत है, तो वो औरत क्या हुई? मुतालिबा, वो औरत मुतालिब हुई, और वो वली क्या बन गया? मुतालब बन गया। तो देखो मुतालिब और मुतालब का जमा होना लाजिम नहीं आया, और अगर हुकूक अकद का ताल्लुक वली से ही होता, मसलन बेअ है, बेअ के अंदर हुकूक अकद का ताल्लुक वली से होता है, मसलन वली ने सगीर का माल कोई चीज उसकी बेच दी, तवज्जो है। तो इस सूरत में याद रखो ये बेअ का मामला है, और बेअ के अंदर हुकूक अकद का ताल्लुक अकद करने वाले से होता है। मालूम हुआ ये जो वली है यही है समन का मुतालबा करने वाला, यही वली क्या है? समन का मुतालबा करना मुश्तरी से, ये इसी वली का काम है। तो ये ही वली मुतालिब हुआ, जब ये मुतालिब हुआ तो अब अगर ये सगीर के लिए जामिन बनता है मुश्तरी की तरफ से, मुश्तरी की तरफ से जामिन बन रहा है किसके लिए? सगीर के लिए। भाई देखो ना, वली ने सगीर का माल बेचा है, अब वो जो मुश्तरी है उसने समन अदा करने हैं, तो वली जो है समन का जामिन बनना चाहता है इस सगीर के लिए, कि मैं जामिन हूं, ये जो मुश्तरी है ये समन अदा कर देगा, अगर इसने अदा ना किए तो ये समन मैं अदा कर दूंगा। कहते हैं नहीं, ये जायज नहीं है, ये जायज नहीं। वजह यह कि यह अकदे ब्या है, और अकदे ब्या में हुकूक अकद का ताल्लुक किससे होता है? अकद करने वाले से, और वली ने अकद किया है, तो मालूम हो समन वसूल करना वली का काम है, तो मालूम हुआ वली बनेगा मुतालिब, समन का मुतालबा करने वाला, और जब इसने जमानत दे दी अपनी तो ये मुतालब भी बन गया, तो मुतालिब और मुतालब एक ही शख्स हो जाएगा। बात समझ में आ गई? या यूं कहो इस सूरत में ये जामिन लिनफ्सी ही बन जाएगा, या यूं कहो कफील लिनफ्सी ही बन जाएगा, بھائی ضمانت دوسرے کو دی جاتی ہے، اپنی ذات کو ضمانت، اپنے آپ کو ضمانت نہیں دی جاتی. تو یہاں پر ولی ضمانت دے رہا ہے، وصول بھی کرنا ہے ولی نے، سمن کو وصول بھی ولی نے کرنا ہے، اور ضامن بھی یہ خود ہی بن رہا ہے. بھائی ضامن تو الگ ہوتا ہے، وصول کرنے والا تو مطالب ہوتا ہے، مطالبہ کرتا ہے بھائی. اور ضمانت میں میں نے کیا بتایا تھا، ضم و ذمت الا ذمت، ایک شخص اپنے ذمے کو دوسرے شخص کے ساتھ ملاتا ہے کہ جیسے اس سے مطالبہ کر سکتے ہو مجھ سے بھی مطالبہ کر سکتے ہو. لیکن یہاں تو وہی ولی ہے، وہی وصول کرنے والا بھی ہے اور وہی ضامن بھی بن جائے. یہ تو اپنے لیے ہی ضامن بن گیا، اور اپنے لیے کوئی ضامن نہیں بنتا، غیر کے لیے ضامن بنتا ہے جی. تو حاصل کلام یہ کہ نکاح کے اندر تو ولی مہر کا ضامن بن سکتا ہے، لیکن صغیر کے لیے کوئی مال بیچے تو اس بیع کے اندر ولی جو ہے وہ سمن کا ضامن نہیں بن سکتا، ورنہ کیا خرابی لازم آئے گی، ضامن لنفسی ہی ہونا لازم آئے گا. اپنے لیے ہی ضامن بن رہا ہے، اور اپنے لیے ضامن نہیں بنا جاتا، غیر کے لیے ضامن بنا جاتا ہے. تو دیکھیے اب کتاب پر کہتے ہیں وہ اجازہ من الولی المہرا، اور جب ولی ضامن ہو گیا مہر کا، صح زمانہ، تو اس کا زمان صحیح ہے، اس کا ضامن ہونا صحیح ہے. لأنه أهل الالتزام وقد أضافه إلى ما يقبله فيصح. بھائی دیکھیے ولی جو ہے وہ ضامن بننا چاہتا ہے، اور میں نے بتایا تھا کہ ضامن یا کفیل وہی شخص بنے گا جو آزاد، عاقل اور بالغ ہو، کیونکہ وہ اپنے اوپر مطالبے کو لازم کر رہا ہے، اور ولی بھی کیا ہے، آزاد، عاقل اور بالغ ہے، لہذا وہ اپنے اوپر مطالبے کو لازم کر سکتا ہے. اور نیز جس چیز کی ضمانت دے رہا ہے وہ دین صحیح ہونا چاہیے، اور مہر بھی ایک دین ہے جو خاوند کے ذمے میں ہوتا ہے، دین صحیح ہے. لہذا جو کفیل بننا چاہتا ہے اس میں کفیل بننے کی اہلیت بھی ہے، اور جس مال کا کفیل بننا چاہتا ہے وہ دین صحیح بھی ہے، لہذا یہ کفالت صحیح ہے. ولی کیا ہے، مہر کا کفیل بن سکتا ہے. تو کہتے ہیں لِأَنَّهُ أَهْلُ الْإِلْتِزَامِ، اس لیے کیونکہ ولی جو ہے وہ اہل التزام ہے. التزام کا معنی اپنے اوپر کوئی چیز لازم کرنا، ولی بھی کیا کر رہا ہے، اپنے اوپر مطالبے کو لازم کر رہا ہے کہ مجھ سے بھی مہر کا مطالبہ کیا جا سکتا ہے. لِأَنَّهُ أَهْلُ الْإِلْتِزَامِ، اس لیے کیونکہ ولی جو ہے اس میں اہلیت ہے، وہ اہل التزام ہے، وہ اپنے اوپر مطالبے کو لازم کر سکتا ہے. وَقَدْ أَضَافَهُ إِلَى مَا يَقْبَلُهُ، اور نیز اس نے اس التزام کی نسبت کی ہے اس چیز کی طرف جو التزام مطالبہ کو قبول بھی کرتا ہے، یعنی وہ دین صحیح ہے یعنی مہر. اس نے اس التزام کی نسبت کس کی طرف کی ہے، ایک ایسی چیز کی طرف جو اس التزام کو قبول بھی کرتی ہے، یعنی مہر، وہ دین صحیح ہے بھائی. تو فیصح، لہذا اس کا زمان صحیح ہے. ثم المرأة بالخيار في مطالبتها زوجها او وليها، پھر عورت کو اختیار ہے اپنے مطالبے میں کہ زوجها او وليها، کہ وہ خاون سے بھی مطالبہ کر سکتی ہے، او ولی یہا، اور اپنے ولی سے بھی مطالبہ کر سکتی ہے. اعتبار بسائر الکفالاتی، قیاس کرتے ہوئے باقی کفالتوں پر. باقی کفالتوں کے اندر جیسے ہوتا ہے جس پر دین ہوتا ہے اس سے بھی مطالبہ کیا جا سکتا ہے، اور جو اس کا ضامن ہوتا ہے اس سے بھی مطالبہ کیا جا سکتا ہے. تو عورت بھی اپنے خاوند سے بھی مطالبہ کر سکتی ہے، اور اپنے ولی سے بھی جو کہ کفیل ہے بھائی. تو کہتے ہیں اعتبار ہم بسائر الکفالات، قیاس کرتے ہوئے باقی کفالتوں پر. ویرجع الولی اذا ادى على الزوج ان كان بامره كما هو الرسم في الكفاله. میں نے بتایا تھا بھائی کہ کفالت کسی کے کہنے پر بھی دی جا سکتی ہے، اور کسی کے کہنے کے بغیر بھی. ضمانت کسی کے کہنے پر بھی دی جا سکتی ہے، اور کسی کے کہے بغیر بھی اس کی ضمانت دی جا سکتی ہے. لیکن دونوں میں فرق یہ ہے، اگر کسی کے کہنے پر ضمانت دی ہے تو اگر کفیل اس کی طرف سے مال ادا کر دے گا تو پھر اب اس اصیل پر رجوع کر سکتا ہے کہ میں نے تمہارے کہنے پر ضمانت دی تھی اور میں نے تمہاری طرف سے ادائیگی کر دی ہے، اب لاؤ مال میرے حوالے کرو. اور اگر خود اپنی طرف سے ضمانت دی تھی असील ने इसको नहीं कहा था, और इस सूरत के अंदर अगर कफील वो माल अदा कर देता है तो फिर वो असील पर रुजू नहीं कर सकता, क्योंकि असील कहेगा भाई मैंने कब आपसे कहा था कि आप मेरी तरफ से जमानत दें, आपने तो खुद अपनी तरफ से जमानत दी थी। यानी जब कफील ने खुद जमानत दी थी तो वो जबरन असील पर रुजू नहीं कर सकता। हां अखलाकी तौर पर असील को यह अदायगी करनी चाहिए, भाई बात समझ में आ गई। तो कहते हैं वयरजिउल वली इदा अदा अला ज़ौजी, और वली रुजू करेगा खावंद पर जब वो अदा कर दे महर, इनकान अभी अमरी ही अगर वो जामिन हुआ था खावंद के कहने पर, कमा हुआ रस्म फिल कफालती, जैसे कि कफालत में तरीका है कि कफील ने अगर असील के कहने पर जमानत दी हो तो फिर वो उस पर रुजू कर सकता है। وَكَذَلِكَ يَصِحُّ هَذَا الزَّمَانُ وَإِنْ كَانَتِ الزَّوْجَةُ صَغِيرَةً, और इसी तरह सही है यह जमान, وَإِنْ كَانَتِ الزَّوْجَةُ صَغِيرَةً अगरचे जौजा सगीरा हो, मसलन बाप ने अपनी नाबालिग बेटी का निकाह करवाया है, वली ने सगीरा या नाबालिगा का निकाह करवाया है, तो इस सूरत में भी वली महर का जामिन बन सकता है। दरअसल शुबा होता है कि सगीरा तो नाबालिगा है भाई, लिहाजा वहां पर हुकूक का ताल्लुक वली से होना चाहिए, लेकिन साहिब हिदायत बतला रहे हैं कि नहीं, वो जिसका निकाह करवाया जा रहा हो वो सगीरा ही क्यों ना हो, फिर भी अक़्दे निकाह हो रहा है, और अक़्दे निकाह के अंदर वली और वकील सिर्फ सफीर और मुअब्बिर होते हैं, हुकूक का ताल्लुक इनसे नहीं होता, लिहाजा सगीरा के मामले में भी वली जामिन बन सकता है महर का। तो कहते हैं वकदालिक यसिहु हाज़ा ज़मानु, और इसी तरह यह जमान सहीह है, व इन कानति ज़ौजतु सगीरतन, अगरचे ज़ौजा सगीरा हो यानी नाबालिगा हो, बिखिलाफ मा इदा बा अल अब माल सगीरी, अब वो बैअ बतलाने लगे कि बखिलाफ बैअ के उसके अंदर जो बैअ करने वाला वली है वो जामिन नहीं बन सकता समन का। तो कहते हैं बेखिलाफी मा इदा बा अल अबू माल सगीरी, बखिलाफी सूरत के कि जब बाप ने बेचा सगीर का माल, व जमीना समाना, और समन का जामिन हो गया, तो यह जायज नहीं। इसको पिछले के साथ जोड़ें, पीछे आया था वकदालिका यसिहु हाज़ा ज़मानु व इन कानती ज़ौजतु सगीरतन, कि यह जमान सही है चाहे ज़ौजा सगीरा हो, बेखिलाफी मा इदा बा, बखिलाफ इस बै के कि इसमें जमान सहीह नहीं है भाई। तो कहते हैं बेखिलाफी मा इदा बाल अब माल सगीरी, बखिलाफ उसके कि जब बाप जो है सगीर का माल बेचे, व जमीना समाना, और समन का जामीन हो जाए, तो यह जायज नहीं। अन्नल वली या सफीरों व मुअब्बिरुन फिन निकाही, इसलिए क्योंकि वली जो है वो सफीर है, वो पैगाम रसां है, व मुअब्बिरुन और ताबीर करने वाला है, यानी जुबान से सिर्फ अल्फाज अदा कर रहा है निकाह के अंदर, हुकूक निकाह का उससे ताल्लुक नहीं। तो कहते हैं लिए अन्नल वली या सफीरों व मुअब्बिरुन फिन निकाही, इसलिए क्योंकि वली जो है वो पैगाम रसां और ताबीर करने वाला है अल्फाज को, फिन निकाही निकाह में, व फिल बैअ आकिदुन व मुबाशिरुन, जबकि बैअ के अंदर वली जो है आकिदुन व मुबाशिरुन, वह अकद करने वाला है, वह मुबाशिरुन और उस अकद को सर अंजाम देने वाला है, लिहाजा हुकूक अकद का ताल्लुक वली से ही होगा बैअ में भाई। हत्ता तर्जुल उहदतु अलैही वल हुकूकु इलैह, भाई याद रखिए यहां पर भी यह हत्ता नसब नहीं देगा, क्योंकि हत्ता के नसब के लिए मैंने बतलाया था दो शर्तें हैं, कि एक तो यह कि हत्ता का माबाद मुस्तकबिल होना चाहिए हत्ता के माकबल की तरफ निस्बत करते हुए, और दूसरी शर्त यह थी कि हत्ता जो है वहां सबबियत या गाया का फायदा दे रहा हो, यानी हत्ता के माकबल को सबब होना चाहिए माबाद के लिए, या हत्ता के माबाद को गाया होना चाहिए माकबल के लिए, फिर हत्ता के बाद अन मुकद्दर होता है, तो यहां ये शर्तें पूरी नहीं, लिहाजा हत्ता नसब नहीं देगा, यानी इस हत्ता के बाद अन मुकद्दर नहीं होगा। तो कहते हैं हत्ता तर्जुल उहदतु अलैही वल हुकूकु इलैही, अब तीन तफरीआत इस पर कर रहे हैं, वली जब सगीर का माल बेचे तो इस सूरत में यह अकद करने वाला और इस अकद को सर अंजाम देने वाला यह वली ही है, لہذا حقوق عقد کا تعلق بھی اس ولی سے ہے، توجہ ہے، اور نیز یہ ولی سمن اس نے وصول کرنے ہیں، اس نے عقد کیا ہے، تو یہ مشتری کو سمن معاف بھی کر سکتا ہے. اگر حقوق عقد کا تعلق اس ولی سے نہ ہوتا تو پھر تو یہ سمن معاف نہیں کر سکتا تھا. جیسے پچھلے مسئلے کے اندر وہ مہر کس کا حق تھا؟ اس بیٹی کا حق تھا، لہذا ولی اس مہر کو معاف نہیں کر سکتا، توجہ ہے. لیکن یہاں بیع کے اندر چونکہ حقوق عقد کا تعلق ولی سے ہے، یہ سمن ولی نے ہی وصول کرنے ہیں، تو یہ سمن معاف بھی کر سکتا ہے. لیکن اگر یہ معاف کر دے گا پھر اس کو اپنی جیب سے صغیر کو سمن ادا کرنے پڑیں گے. وجہ یہ کہ اس نے زیادتی کی ہے، اس کو تو حق نہیں تھا کہ یہ صغیر کا مال اس طرح ضائع کرے، لہذا پھر اس کو خود اپنی جیب سے ادائیگی کرنی پڑے گی کیونکہ اس نے زیادتی کی ہے. تو حقوق عقد کا تعلق بھی ولی سے ہوگا بیع میں، اور نیز یہ سمن معاف کرنا چاہے تو سمن معاف بھی کر سکتا ہے، اور نیز صغیر بالغ ہو جائے پھر بھی یہ سمن وصول کرنا اس ولی ہی کا کام ہے کیونکہ اسی نے عقد کیا تھا. حالانکہ صغیر بالغ ہو گیا، اب تو وہ بیع و شراء کر سکتا ہے، اب تو اس میں اہلیت آ گئی، لیکن پھر بھی وہ جو صغر کی حالت میں بیع ہوئی تھی اس کے حقوق ابھی بھی کس کی طرف لوٹ رہے ہیں؟ ولی کی طرف. وہ سمن وصول کرنا اب بھی کس کا کام ہے؟ ولی کا کام ہے. معلوم ہوا ولی جو ہے وہ حقوق عقد کا تعلق ولی سے تھا. بھائی جب حقوق عقد کا تعلق ولی سے تھا تو پھر اب وہ سمن کا ضامن نہیں بن سکتا، کیونکہ اس صورت میں کیا خرابی لازم آئے گی؟ ضامن لنفسی ہی بننا لازم آئے گا، وصول بھی اس نے کرنے ہیں اور ضامن بھی بن رہا ہے، تو گویا اپنے لیے ضامن بن رہا ہے، اور ضامن لنفسی ہی تو باطل ہے. ضامن کسی دوسرے کے لیے بنا جاتا ہے، اپنے لیے ضامن نہیں بنا جاتا. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وفی البیع عاقد ومباشر، اور بیع کے اندر ولی جو ہے وہ عقد کرنے والا ہے اور اس عقد کو سر انجام دینے والا ہے. حتی ترجع العہدۃ علیہ، عہدہ کہتے ہیں ذمہ داری کو بھائی، یہاں تک کہ ذمہ داری اسی پر لوٹتی ہے. والحقوق الیہ، اور حقوق بھی اسی کی طرف لوٹتے ہیں. بھائی دیکھیے نا، آپ کسی کے ساتھ بیع کرتے ہیں تو ذمہ داری بھی آپ کی اور حقوق بھی آپ کے، جو بھی عقد کرتا ہے. مثلا اگر آپ ایک گاڑی بیچ رہے ہیں تو گاڑی بیچنے کے بعد گاڑی حوالے کرنا بھی آپ کے ذمہ ہے. یہ ہے عہدہ، یعنی ذمہ داری آپ پر آ رہی ہے، آپ نے اب مبیعہ سپرد کرنا ہے. آپ بعد میں یہ نہیں کہہ سکتے یہ تو زید کی گاڑی تھی، اس نے مجھے بیچنے کے لیے بھیجا تھا، اب آپ زید سے گاڑی وصول کریں. نہیں نہیں، آپ نے عقد کیا ہے تو مبیعے کو مشتری کے حوالے کرنا یہ بھی آپ ہی کا کام ہے. اور نیز اگر گاڑی آپ نے مبیعہ آپ نے حوالے کر دیا اور اس میں پھر کوئی عیب نکل آیا تو وہ پھر گاڑی آپ ہی کو واپس کرے گا، آپ ہی کو واپس لینا ہوگی یہ گاڑی. تو یہ تھا ذمہ داری جو ہے بائے پر آتی ہے، اور نیز حقوق کا تعلق بھی بائے سے ہوتا ہے، یعنی وہ جو سمن وصول کرنے ہیں وہ بھی اب جس نے عقد کیا ہے اسی کا کام ہے، وہی سمن وصول کرے گا. وہ جو اس کا موکل تھا وہ آ کر سمن کا مطالبہ نہیں کر سکتا. مثلا کسی نے آپ کو اپنی گاڑی دے کر بھیجا یہ فروخت کر دو، تو آپ نے گاڑی بیچ دی، تو اب سمن کا مطالبہ کرنا آپ کا کام ہے، موکل آ کر ان کا مطالبہ نہیں کر سکتا. موکل آ کر اگر مطالبہ کرے گا بھی وہ مشتری سمن اس کے حوالے نہیں کرے گا. مشتری اس سے کہے گا بھائی میں تو آپ کو جانتا ہی نہیں ہوں، میرا تو عقد فلاں کے ساتھ ہوا تھا، میں اسی کو سمن ادا کروں گا، آپ کو میں سمن ادا نہیں کروں گا. معلوم ہوا مبیعے کا عیب سے سلامت ہونا یہ بھی بائے کی ذمہ داری، اور مبیعہ حوالے کرنا یہ بھی بائے کی ذمہ داری ہے. تو معلوم ہوا بیع کے اندر ذمہ داری بھی عقد کرنے والے کی ہوتی ہے اور حقوق کا تعلق بھی عقد کرنے والے سے ہوتا ہے. تو یہ مانا ہے وفی البیع عاقد ومباشر، اور بیع کے اندر جو ولی ہے وہ تو عقد کرنے والا ہے اور اس کو سر انجام دینے والا ہے. حتی ترجع العہدۃ علیہ، یہاں تک کہ یہ ذمہ داری اس یہ جو ولی ہے جس نے بیع کی ہے چیز بیچی ہے اسی کی طرف ذمہ داری لوٹتی ہے. والحقوق علیہ، یہ الحقوق کا عطف ہے العہدہ پر، اور العہدہ یہ فاعل ہے ترجعو کا. حتی ترجع العہدۃ علیہ، اور حتی ترجع الحقوق الیہ, اور یہاں تک کہ حقوق بھی اسی عقد کرنے والے کی طرف لوٹتے ہیں, یہ جو ولی ہے جس نے بیع کی ہے بھائی. یہ تو ایک تفریعہ تھی, حقوق عقد کا تعلق ولی سے ہے یہاں پر اس بیع کے اندر. ویصح ابراؤه عند ابی حنیفۃ و محمد رحمہم اللہ, اور طرفین فرماتے ہیں یہ جو ولی ہے یہ مشتری کو سمن معاف بھی کر سکتا ہے.
جی,
یہ مشتری کو سمن معاف بھی کر سکتا ہے. معلوم ہوا حقوق عقد اسی عقد کرنے والے کے ہیں, اگر موکل کے حقوق ہوتے تو یہ معاف نہ کر سکتا. تو کہتے ہیں ویصح ابراؤه, اور صحیح ہے اس ولی کا معاف کر دینا, عند ابی حنیفۃ و محمد رحمہم اللہ, طرفین کے نزدیک, اور نیز ویملک قبضہ بعد بلوغہ, کہ یہ ولی مالک ہے کہ یہ اس سمن پر قبضہ کرے, بعد بلوغہ, صغیر کے بالغ ہونے کے بعد, صغیر کے بالغ ہونے کے باوجود حقوق عقد کا تعلق ابھی بھی اسی ولی سے ہے, صغیر کے بالغ ہونے کے باوجود یہ سمن یہی وصول کرے گا. فلو صح زمان, تو اگر زمان صحیح ہو جائے, یعنی بیع کے اندر ضامن نہیں بن سکتا, اگر بیع میں زمان صحیح ہو جائے تو یصیر ضامنا لنفسہ, تو اس صورت میں تو یہ اپنی ہی ذات کے لیے ضامن بن جائے گا, اور ضامن اپنی ذات کے لیے نہیں بنا جاتا بلکہ غیر کے لیے بنا جاتا ہے. وَوِلَایَتُ قَبْضِ الْمَهْرِ لِلْأَبِ بِحُکْمِ الْأُبُوَّتِ, یہ کوئی معترض اعتراض کرتا ہے, اس کا جواب دے رہے ہیں صاحب ہدایہ. کوئی معترض اعتراض کرتا ہے کہ آپ نے کیا کہا, نکاح کے اندر حقوق عقد کا تعلق ولی کے ساتھ نہیں ہوتا, ہمیں آپ کی یہ بات تسلیم نہیں ہے, نکاح کے اندر بھی حقوق عقد کا تعلق ولی سے ہوتا ہے. جیسے باپ اپنی صغیرہ بیٹی کا نکاح کروائے, نابالغہ بیٹی کا, تو باپ کو حق حاصل ہے, وہ خاوند سے مہر کا مطالبہ کر سکتا ہے. تو معلوم ہوا حقوق عقد کا تعلق کس سے ہو گیا, ولی سے ہو گیا, اور آپ نے تو کہا تھا یہ صرف سفیر اور معبر ہے, لیکن یہ تو یہاں حقوق کا بھی مالک ہے بھائی. تو اس کا بھی جواب دے رہے ہیں صاحب ہدایہ. صاحب ہدایہ جواب دیں گے کہ یہاں پر یہ جو ولی مہر کا مطالبہ کر سکتا ہے, یہ اس وجہ سے نہیں کہ حقوق کا تعلق اس سے ہے, بلکہ یہ باپ ہونے کی وجہ سے, یہ اس صغیرہ کا باپ ہے, اس وجہ سے یہ اس مہر کا مطالبہ کر سکتا ہے, یہ اس کا ولی ہے, اس اعتبار سے یہ مطالبہ کر سکتا ہے, اس اعتبار سے نہیں کہ حقوق عقد کا تعلق اس سے ہے. چنانچہ کہتے ہیں آپ دیکھتے نہیں, اگر جب وہ صغیرہ بالغہ ہو جائے اس کے بعد باپ اس کی مرضی کے بغیر مہر کا مطالبہ نہیں کر سکتا. باپ نے اپنی نابالغہ بیٹی کا نکاح کروا دیا, اور پھر اس کے بعد بیٹی جب بالغہ ہو گئی, اس کے بعد اب باپ جو ہے خاوند سے مہر کا مطالبہ کرنا چاہتا ہے, تو یاد رکھو وہ بالغہ بیٹی کی رضامندی ہوگی تو باپ مطالبہ کر سکتا ہے. اگر وہ بیٹی منع کر دے کہ آپ نے مہر وصول نہیں کرنا, میں خود اپنے خاوند سے مہر وصول کروں گی, تو پھر شرعاً باپ کے لیے وہ مہر کا مطالبہ جائز نہیں. معلوم ہوا کہ وہ جو باپ مہر وصول کرتا ہے وہ باپ ہونے کی وجہ سے ہے, اس وجہ سے نہیں کہ حقوق عقد کا تعلق اس سے ہے. اگر حقوق عقد کا تعلق باپ سے ہوتا تو پھر تو بیٹی کے بالغہ ہونے کے بعد بھی مطالبے کا حق باپ کو ہونا چاہیے تھا, لیکن بیٹی کے بالغہ ہونے کے بعد باپ کو مہر کے مطالبے کا حق نہیں بیٹی کی اجازت کے بغیر. معلوم ہوا حقوق عقد کا تعلق کس سے ہے, بیٹی سے ہے, ولی سے نہیں ہے بھائی. تو کہتے ہیں وہ ولایت قبض المہر للابی, اور باپ کے لیے جو مہر پر قبضے کی ولایت ہے, بحکم الابوتی, وہ باپ ہونے کے حکم کی وجہ سے ہے, باپ ہونے کی وجہ سے اس کو یہ ولایت ہے. لا باعتباری انہ عاقد, اس اعتبار سے یہ ولایت اس کو نہیں کہ وہ عقد کرنے والا ہے. الا ترا, کیا آپ دیکھتے نہیں, انہ لا یملک القبض بعد بلوغہ, کہ باپ مالک نہیں ہے کہ وہ مہر پر قبضہ کرے, بعد بلوغہا, اس صغیرہ کے بالغ ہو جانے کے بعد. صغیرہ جب بالغ ہو گئی تو اب باپ اس کی مرضی کے بغیر مہر پر قبضہ نہیں کر سکتا, وہ اجازت دے گی تو قبضہ کر سکتا ہے, وہ منع کر دے تو پھر قبضہ نہیں کر سکتا. معلوم ہوا حقوق عقد کا تعلق اس اصیل یعنی وہ بیٹی سے ہی ہے جس کا نکاح کروایا گیا تھا. فلا یصیر ضامنا لنفسه, لہذا نکاح کے اندر جب باپ ضامن بنتا ہے تو فلا یصیر ضامنا لنفسه, تو اس صورت میں باپ جو ہے ضامن لنفسه نہیں ہوگا, کیونکہ حقوق عقد کا تعلق بیٹی سے ہے. بات سمجھ میں آ گئی, باپ صرف عقد کروانے, ولی صرف عقد کروانے والا ہے. آگے دیکھیے, قال ولی المرأتی ان تمنع نفسها حتى تأخذ المہر. امام محمد رحمہ اللہ فرماتے ہیں جامع صغیر میں, ولی المرأتی ان تمنع نفسها, اور عورت کے لیے جائز ہے ان تمنع نفسها کہ وہ اپنے آپ کو روکے, حتى تأخذ المہر, یہاں تک کہ وہ مہر لے لے. وتمنعه, اور عورت کے لیے جائز ہے کہ وہ منع کرے, ان یخرجها, کہ خاوند اس کو باہر نکالے. بھئی باہر نکالے کیا مانا؟ کہتے ہیں ایو سافر بها, یعنی خاوند اس کو لے کر سفر پر جائے. یاد رکھو بھئی, نکاح ہو گیا تو نکاح کے اندر خاوند عورت کے منافع بزع کا مالک بن گیا, یہ میاں بیوی بن گئے, یہ عورت اس کے لیے حلال ہو گئی اور خاوند مالک بن گیا اس ان منافع بزع کا, اور اب خاوند پر عورت کا حق آ گیا کہ خاوند اس کو مہر ادا کرے. تو خاوند جب تک مہر ادا نہیں کرتا, عورت کو شریعت نے حق دیا ہے, وہ خاوند کو اپنے اوپر قدرت نہ دے, خاوند کو صحبت نہ کرنے دے, تو یہ عورت کا حق ہے. تو وہی بیان کر رہے ہیں, کہتے ہیں ولی المرأتی ان تمنع نفسها حتى تأخذ المہر, اور عورت کو یہ حق ہے کہ وہ اپنے آپ کو روک سکتی ہے یہاں تک کہ وہ مہر لے لے, یعنی خاوند کو صحبت نہ کرنے دے جب تک. وتمنعه ان یخرجها, اور عورت کو یہ حق ہے کہ وہ خاوند کو منع کرے کہ وہ اس کو لے کر نکلے. ایو سافر بها, یعنی اس کو سفر پر لے کر جائے, اس سے بھی عورت انکار کر سکتی ہے. لیتعین حقها فی البدل کما تعین حق الزوج فی المبدل وصار کالبیع, اور یہ بیع کی طرح ہو گیا. بھئی دیکھو, بیع سے اس مثال کو سمجھ لیں. بیع کے اندر یاد رکھو, ایجاب اور قبول ہوتے ہی مشتری مبیعے کا مالک بن جاتا ہے. مثلا ایک قلم آپ کی جیب پر لگا ہوا ہے, آپ نے مجھے کہا کہ یہ قلم میں نے آپ کو 100 روپے کا بیچ دیا, میں نے کہا مجھے منظور ہے. جیسے ہی ایجاب اور قبول ہوا, میں اس قلم کا مالک بن گیا. یہ قلم اگرچہ ابھی تک آپ کی جیب پر لگا ہوا ہے, لیکن میں یعنی مشتری اس کا مالک بن چکا ہے. تو مشتری کا حق تو متعین ہو گیا, لیکن بائے کا حق ابھی متعین نہیں, کیونکہ میں نے آپ کو 100 روپے دینے ہیں, یا یوں کہو میں نے آپ کو 100 درہم دینے ہیں. اور میں نے آپ کو بتلایا تھا کہ یہ جو درہم اور دینار ہیں اور پیسے ہیں, یہ تعین سے متعین نہیں ہوتے. یہ سامنے بھی پڑے ہوں, آپ اشارہ بھی کر دیں, پھر بھی درہم اور دینار اشارے سے بھی متعین نہیں ہوتے. تو میرے ذمے آپ کے پیسے تو ہیں, لیکن وہ پیسے ابھی تک متعین نہیں. کون سے پیسے آپ کا حق ہیں بھائی؟ تو لہذا اس صورت میں اب مشتری پر ضروری ہے کہ وہ سمن بائے کے حوالے کرے. سمن کیا کرے بھائی؟ دیکھو, مبیعہ ہے مبدل اور سمن ہے اس کا بدل. مبیعہ کیا ہے؟ مبدل. اور سمن کیا ہے؟ بدل. تو جیسے ہی بیع ہوئی, مبدل کا مشتری مالک بن گیا, مبیعہ کا اور مبدل کا مشتری مالک بن گیا, تو اب ضروری ہے کہ بائے کو بھی تو سمن کا مالک بننا چاہیے بھائی. اور بائے سمن کا مالک تب ہی بنے گا جب مشتری سمن اس کے حوالے کرے گا. جب تک اس کے حوالے نہیں کرے گا, بائے اس کا مالک نہیں. لہذا بائے کو شریعت نے حق دیا ہے کہ وہ مبیعہ روک سکتا ہے جب تک اپنے سمن وصول نہ کر لے. آپ کی میری بیع ہوئی, قلم آپ کی جیب پر لگا ہے, ایجاب و قبول ہوتے ہی میں مالک بن گیا. اب میں آپ سے کہتا ہوں لو بھائی یہ قلم میرے حوالے کرو, میں اس کا مالک بن چکا ہوں. لیکن شریعت نے آپ کو حق دیا ہے, آپ کہہ سکتے ہیں نہیں, آپ کا حق تو قلم میں متعین ہو گیا, مبدل میں آپ کا حق تو متعین ہو گیا, لیکن بدل جو ہیں درہم اور دینار جو آپ کے پاس ہیں, ان میں ابھی میرا حق متعین نہیں, لہذا وہ بدل میرے حوالے کرو. تو لہذا بائے کو شریعت نے حق دیا ہے, وہ مبدل یعنی مبیعے کو روک سکتا ہے جب تک اپنا بدل یعنی سمن وصول نہ کر لے. इसी तरह निकाह के अंदर भी है भाई, याद रखो निकाह के अंदर भी एक मर्द और औरत के दरमियान निकाह हुआ, तो निकाह होते ही ये दोनों मियां बीवी बन गए और इस औरत के मनाफे बुजा का मालिक ये खावंद बन गया। तो अब देखो खावंद का हक तो मुतायन हो गया, खावंद तो मुबदल का मालिक बन गया, अगरचे अभी वसूल नहीं किए, सोहबत अभी नहीं की, लेकिन मालिक तो बन चुका है। जब मालिक बन चुका है अब खावंद उसे सोहबत करना चाहता है तो औरत उसको रोक सकती है कि तुम्हारा हक तो मुबदल में मुतायन हो गया है, मेरा हक पहले मेरे हवाले करो, यानी बदल पहले मेरे हवाले करो फिर ही मुबदल में तुम्हारे हवाले करूंगी। तो कहते हैं ये औरत रोक सकती है अपने आप को यहां तक के महर ले ले, और रोक सकती है खावंद को कि वो खावंद उसको लेकर बाहर निकले यानी सफर पर जाए, लियताअय्यना हक़ुहा फिल बदली, ताकि उस औरत का हक मुतायन हो जाए बदल यानी महर के अंदर, कमा तअय्यना हक़ुज़ ज़ौज फिल मुबदली, जैसे कि खावंद का हक मुतायन हो चुका है मुबदल यानी मनाफे बुज़ा में। खावंद का हक तो मुतायन हो चुका है लेकिन औरत का हक तो अभी महर में मुतायन नहीं, क्योंकि उसको अभी मिले नहीं, लिहाजा औरत खावंद को सोहबत से मना कर सकती है भाई अपना हक वसूल करने के लिए। वलैस लिज़्ज़ौजी अन यमनअहा मिनस सफरी वल खुरूजी मिन मंज़िलिही व ज़ियारति अहलिहा हत्ता युवफ़िहा अल महर कुल्लहू। और आप जानते हैं कि निकाह होते ही औरत पर बहुत सी पाबंदियां आ जाती हैं, उसके लिए घर से निकलना बगैर खावंद की इजाजत के जायज नहीं, इसी तरह औरत जो है खावंद की इजाजत के बगैर अपने मां बाप बहन भाइयों से मिलने भी नहीं जा सकती, खावंद की इजाजत से ये सारे काम अब करने पड़ेंगे। तो यहां पर आपको साहिब हिदाया बतलाएंगे कि चूंकि औरत को अभी तक खावंद ने महर हवाले नहीं किया लिहाजा औरत सोहबत से भी खावंद को रोक सकती है, और नीज उस पर वो बाकी पाबंदियां भी अभी तक नहीं आई लिहाजा खावंद उसको सफर से भी नहीं रोक सकता, खावंद उसको अपने घर से निकलने से भी नहीं रोक सकता, और खावंद रिश्तेदारों के पास अपने मां बाप वगैरह के पास जाने से भी नहीं रोक सकता। जब औरत को उसका हक मिल जाएगा फिर उसके बाद खावंद को भी रोकने का हक होगा। तो कहते हैं वलैस लिज़्ज़ौजी और खावंद के लिए यह जायज नहीं है अयमनअहा मिना सफरी कि औरत को रोके सफर से, वल खुरूज मिन मंज़िलिही और घर से निकलने से, व ज़ियारति अहलिहा और अपने घर वालों की ज़ियारत से यानी मां बाप बहन भाइयों से मिलने और उनकी ज़ियारत से भी खावंद नहीं रोक सकता जब तक इसने महर अदा नहीं किया। हत्ता युवफ़िहा अल महर कुल्लहू, यहां तक कि खावंद उसको सारा महर अदा कर दे। खावंद क्या करे, सारा महर उसको अदा कर दे। आयिल मुअज्जला, यहां से साहिब हिदायत तफसीर कर रहे हैं अल महर कुल्लहू की, सारे महर से महरे मुअज्जल मुराद है। क्या मुराद है, महरे मुअज्जल। ये बात पहले भी गुजर चुकी जहां महर की बात शुरू हुई थी, महर का बाब शुरू हुआ था। आपने पढ़ा था कि निकाह में जरूरी है कि खावंद नफके और महर का मालिक हो, खावंद नफके और महर का मालिक हो, इतना माल हो कि बीवी को खर्चा भी दे सके और उसका महर भी अदा कर सके। और वहां आपने पढ़ा था कि महर से मुराद महरे मुअज्जल है, सारा महर नहीं, यानी इतना माल हो खावंद के पास कि उमूमन पहली रात बीवी को जो तोहफा दिया जाता है इतना माल हो उसके पास, यानी ये महरे मुअज्जल। जो पहली रात क्या किया जाता है, उमूमन बीवी को तोहफा दिया जाता है, वो महर मुराद है। बात समझ में आ गई। तो कहते हैं हत्ता युवफ़िहा अल महर कुल्लहू, यहां तक कि खावंद उसको सारा महर दे दे। अयिल मुअज्जला, यानी महरे मुअज्जल मुराद है, जो उमूमन पहली रात बीवी को महर दिया जाता है, सारा का सारा महर मुराद नहीं। तो हासिल कलाम क्या हुआ कि औरत महरे मुअज्जल की वसूली तक खावंद को सोहबत से रोक सकती है भाई, और नीज जब तक खावंद यह अदा नहीं करेगा औरत पर भी कोई पाबंदी नहीं है भाई, वो घर से भी निकल सकती है, अपने मां बाप के पास भी जा सकती है और सफर वगैरह पर भी जा सकती है, कोई पाबंदी उस पर अभी तक शरअन नहीं है खावंद की तरफ से भाई। आगे देखिए कहते हैं लिअन्न हक़्क़ल हब्सि लिस्तीफ़ा अल मुस्तहक़्क़ी, भाई ये इबारत समझ लें, लिअन्न हक़्क़ल हब्स, हब्स का माना है रोकना, मना करना, इसलिए क्योंकि औरत को ये जो रोकने का हक है, लिस्तीफा इल मुस्तहकी, इस्तीफा का माना है वसूल करना, मुस्तहक जिसकी वो हकदार है, इसका जो हक है, ले अन हक अल हब्सी, इसलिए क्योंकि औरत को ये जो रोकने का हक है, लिस्तीफा इल मुस्तहकी, ये अपना हक वसूल करने के लिए है, अपना हक यानी महर वसूल करने के लिए है, वलैस लहू हकुल इस्तीफाई, और खावंद के लिए वसूली का हक नहीं, खावंद ने क्या वसूल करना है, मुनाफिए बुज़ा यानी सोहबत, खावंद ने सोहबत करनी है, तो खावंद को सोहबत का हक नहीं है, कबल अल ईफाई अदायगी से पहले, यानी महरे मुअज्जल की अदायगी से पहले खावंद को वसूली का हक नहीं है कि वो मुनाफे वसूल करे यानी सोहबत करे। तो कहते हैं वलैसा लहू हक़ुल इस्तीफाई, और खावंद के लिए वसूली का हक नहीं है, कबल अल ईफाई अदायगी से पहले। इबारत समझ में आ रही है भाई, साहिब हिदाया की फसीहो बलीग इबारतें चल रही हैं भाई। फिर देखिए तर्जमा, लिअन्न हक अल हब्स लिस्तीफाई अल मुस्तहकी, इसलिए क्योंकि औरत को ये जो रोकने का हक मिला है, ये अपना हक वसूल करने के लिए है, वलैसा लहू हक़ुल इस्तीफाई, और खावंद को वसूल करने का हक नहीं है यानी सोहबत करने का हक नहीं है, कबल अल ईफाई, औरत का हक अदा करने से पहले यानी महर अदा करने से पहले, वलौ कानल महरु कुल्लुहु मुअज्जलन, और अगर महर सारा का सारा मुअज्जल हुआ, मसलन निकाह के अंदर ही यह बात तय हो गई थी कि खावंद साल के बाद महर अदा करेगा, या दो साल के बाद, या छह माह के बाद महर अदा करेगा, तो फिर इस सूरत में याद रखो तरफैन फरमाते हैं कि फिर औरत को रोकने का हक नहीं। अगर यह बात तय हो गई थी निकाह में ही कि खावन छह महीने या साल के बाद महर अदा करेगा, तो औरत ने अपना हक खुद ही मुअख्खर कर दिया है, लिहाजा अब इस वक्त वो उसका मुतालबा नहीं कर सकती। ये इसी तरह है जैसे बेअ है, बेअ के अंदर आप किसी को गाड़ी फरोख्त करते हैं और आप उसको मुद्दत दे देते हैं कि छह महीने या साल के बाद आप समन और पैसे अदा कर देना, तो इस सूरत में अब आप मबिया नहीं रोक सकते समन की वसूली के लिए, क्योंकि जो समन वसूल करने का जो आपका हक था, आपने अपना हक खुद ही मुअख्खर कर दिया। वैसे तो आप बेअ करें तो शरीयत ने आपको हक दिया है, आप मबिया मुश्तरी के हवाले न करें जब तक समन वसूल न कर लें, लेकिन अगर आपने खुद ही मुद्दत मुतय्यन कर दी है उसके लिए कि छह माह बाद पैसे अदा कर देना, तो आपने अपना हक मना क्या कर दिया, खुद ही साकित कर दिया, आपने खुद ही उसको मुद्दत दे दी है, लिहाजा अब आप मबिया रोक नहीं सकते, अब आपको मबिया हवाले करना पड़ेगा और समन अब आपको छह महीने के बाद ही मिलेंगे। तो यहां पर भी इसी तरह है, जब निकाह के अंदर महर जो है उसकी मुद्दत मुकर्रर हो गई है कि छह महीने या साल के बाद खावंद देगा, तो औरत का वो जो खावंद को सोहबत से रोकने का हक था, औरत ने खुद ही उसको क्या कर दिया, साकित कर दिया। तो कहते हैं वलौ कानल महरु कुल्लुहु मुअज्जलन, और अगर महर सारा का सारा मुअज्जल था यानी उसकी मुद्दत मुकर्रर की गई थी, लैसा लहा अंतम ना नफसहा, तो औरत के लिए यह हक नहीं है कि वो अपनी जात को खावंद से रोके, ले इसकाति हकीहा बि ताजीली, इस वजह से कि इसने अपना हक साकित कर दिया है ताजील की वजह से यानी मुद्दत मुकर्रर करने की वजह से, कमा फिल बैई, जैसे किसमें होता है, बैअ के अंदर होता है, जब मुद्दत दे दी जाए तो फिर बाय मबिये को रोक नहीं सकता। भाई बात समझ में आ गई। वफी खिलाफ अबी यूसुफ रहिमहुल्ला, और इसमें इख्तिलाफ करते हैं इमाम अबू यूसुफ रहिमहुल्ला। इमाम अबू यूसुफ रहिमहुल्ला यहां तरफैन से इख्तिलाफ करते हैं, वो फरमाते हैं नहीं, जब निकाह के अंदर मसलन एक साल की मुद्दत तय हो गई कि एक साल बाद खावंद महर अदा करेगा, तो इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि खावंद को पता था यह निकाह ऐसा अकद है जिसमें उसको माल देना पड़ेगा, जिसमें उसको महर देना पड़ेगा, फिर भी उसने छह माह की मुद्दत मुकरर कर दी, मालूम हुआ खावंद ने अपना हक भी छह माह के लिए मुअख्खर कर दिया, जब ये अदायगी छह माह के बाद करेगा तो उसने गोया खावंद ने भी खुद अपना हक यानी मुनाफे बुज़ा वसूल करने को मुअख्खर कर दिया। तरफैन तो क्या फरमाते थे, اگر مہر کی کوئی مدت مقرر ہو گئی تو پھر عورت کے منع کا حق ساقط ہو گیا. لیکن امام ابو یوسف رحمہ اللہ فرماتے ہیں نہیں, عورت کے منع کا حق ابھی بھی ساقط نہیں, کیونکہ خاوند نے جب مہر کے لیے مدت مقرر کی ہے تو اپنا حق بھی گویا اس نے اتنی مدت کے لیے مؤخر کر دیا ہے. بات سمجھ میں آگے, لہذا عورت اب بھی اس کو منع کر سکتی ہے. اور یاد رکھو یہاں پر امام ابو یوسف رحمہ اللہ کے قول پر فقہا فتویٰ دیتے ہیں استحسانن, بھائی قیاس پہ یہی تقاضا کر رہا ہے کہ عورت نے اپنا حق مؤخر کر دیا ہے لہذا اب وہ خاوند کو صحبت سے نہیں روک سکتی, اس نے خود مدت دے دی ہے 6 ماہ کے بعد مجھے مہر ادا کر دینا. لیکن استحسانن امام ابو یوسف رحم اللہ کے قول پر فتویٰ ہے. امام ابو یوسف رحم اللہ فرماتے ہیں کہ جب خاوند نے 6 ماہ کی مدت ذکر کی ہے, حالانکہ اس کو پتا تھا کہ اس عقد نکاح کے اندر میرے اوپر بھی مہر آئے گا, تو جب اس نے 6 ماہ کے بعد ادائیگی کی بات کی ہے معلوم ہوا اس نے اپنا حق بھی اتنی مدت کے لیے مؤخر کر دیا ہے. لہذا عورت کیا کر سکتی ہے, اس کو ابھی بھی روک سکتی ہے. تو استحسانن امام ابو یوسف رحمہ اللہ کے قول پر فتویٰ ہے بھائی. اور نیز قیاس کا جواب بھی دیتے ہیں, طرفین نے اس نکاح کو قیاس کیا تھا بیع پر, اور بیع کے اندر بیع ہوتے ہی مشتری مبیعے کا مالک بن جاتا ہے اور پھر بائے مبیعے کو روک سکتا ہے سمن وصول کرنے کے لیے. توجہ ہے, تو اس کا بھی جواب دیتے ہیں کہ نہیں, ہر بیع کے اندر مشتری پر ضروری نہیں کہ سمن پہلے ادا کرے. بعض بیوع ایسی بھی ہیں جہاں پر دونوں کو ایک ساتھ چیز ایک دوسرے کے حوالے کرنا پڑے گی, اور وہ ہے بیع مقایضہ. بیع مقایضہ بھائی, قاف ہے دو نقطوں والا اور زاد ہے آخر میں, بیع مقایضہ بھائی. بیع مقایضہ کہتے ہیں سامان کے بدلے سامان کی بیع. ویسے تو عموماً بیع میں یہ ہوتا ہے ایک طرف سے سامان ہوتا ہے ایک طرف سے درہم اور دینار ہوتے ہیں, توجہ ہے. لیکن بیع مقایضہ کے اندر دونوں طرف سامان ہوتا ہے, مثلاً آپ نے اپنی گاڑی فروخت کی اور بدلے میں 5 موٹر سائیکلیں لے رہے ہیں مشتری سے بھائی, تو دیکھا ایک طرف گاڑی ہے تو دوسری طرف موٹر سائیکلیں ہیں, یعنی دونوں طرف سامان ہے. تو یہاں پر یاد رکھو فقہا فرماتے ہیں کہ دونوں چیزیں من وجہ مبیعہ ہیں من وجہ سمن ہیں. دونوں چیزیں من وجہ مبیعہ ہیں. بعض اعتبار سے دیکھا جائے تو گاڑی مبیعہ ہے اور وہ 5 موٹر سائیکلیں اس کا سمن, اور پھر دوسری موٹر سائیکلوں کی طرف سے دیکھا جائے تو وہ موٹر سائیکلیں مبیعہ ہیں اور گاڑی کیا ہے اس کا سمن ہے بھائی. تو جب دونوں طرف مبیعہ اور سمن ہونے کی جہت آ گئی تو اب یہاں پر کسی ایک کو بھی ہم یہ نہیں کہیں گے کہ وہ پہلے ادائیگی کرے, بلکہ دونوں ایک ساتھ ادائیگی کریں گے. وہ 5 موٹر سائیکلیں دے گا تو یہ گاڑی ادا کر دے گا. طرفین تو اس نکاح کو کس پر قیاس کرتے تھے, بیع پر, کہ بیع کے اندر جب تک سمن حوالے نہ کیے جائیں تو بائے مبیعہ روک سکتا ہے. تو اس کا بھی جواب دیا کہ نہیں بھائی, بیع کے اندر بھی سمن پہلے دینا ہمیشہ ضروری نہیں ہوتے جیسے بیع مقایضہ کے اندر. تو کہتے ہیں وفیہ خلاف ابی یوسف رحمہ اللہ, اور اس میں اختلاف ہے امام ابو یوسف رحمہ اللہ کا. وَإِن دَخَلَ بِهَا فَكَذَلِكَ الْجَوَابُ عِندَ أَبِي حَنِيفَةَ رَحِمَهُ اللَّهُ, اور اگر خاوند نے بیوی سے صحبت کر لی تو بھی اسی طرح ہے جواب. صورت یہ بھائی, ابھی انہوں نے آپ کو بتایا کہ عورت اپنے آپ کو خاوند سے روک سکتی ہے اسے صحبت نہ کرنے دے, لیکن اگر خاوند نے صحبت کر لی تو کیا اب بھی اس کو حق منع ہے؟ کیا وہ اب بھی خاوند کو روک سکتی ہے مہر وصول کرنے کے لیے جبکہ خاوند وتی کر چکا ہے, صحبت کر چکا ہے؟ تو امام صاحب فرماتے ہیں ہاں, عورت اب بھی روک سکتی ہے. خاوند کے صحبت کرنے کے بعد بھی اس کا حق ختم نہیں ہوا. جبکہ صاحبین فرماتے ہیں نہیں, جب بیوی نے ایک دفعہ خاوند کو صحبت کرنے دی تو اس نے خاوند کا حق اس کے حوالے کر دیا, اور جب خاوند کا حق اس کے حوالے کر دیا تو گویا اپنا روکنے کا حق عورت نے خود ہی ساقط کر دیا. عورت نے اپنے روکنے کا حق خود ہی ساقط کر دیا بھائی, اس کو تو حق دیا تھا شریعت نے, یہ مہر وصول کیے بغیر خاوند کو صحبت نہ کرنے دیتی, لیکن اس نے اب خاوند کو صحبت کا موقع دے کر اپنا حق خود ہی ساقط کر دیا, لہذا اب اس کو حق منع نہیں ہے. ایک دفعہ جب خاوند نے صحبت کر لیا اب عورت اس کو صحبت سے نہیں روک سکتی بھائی. جبکہ امام صاحب فرماتے ہیں ابھی بھی اس کو حق منع ہے بھائی. کہتے ہیں وہ ان دخل ابھی ہا فکذالک الجواب عند ابی حنیفہ رحمہ اللہ, اور اگر خامن نے بیوی سے صحبت کر لی فکذالک الجواب عند ابی حنیفہ رحمہ اللہ تو بھی اسی طرح ہے جواب امام صاحب کے نزدیک. وقال, اور صاحبین فرماتے ہیں لیس لہا ان تمنع نفسہا, کہ اب اس عورت کو یہ حق نہیں ہے کہ وہ اپنی ذات کو خاوند سے روکے. والخلاف فیما اذا کانت دخول برضاها, کہتے ہیں یہ اختلاف اس صورت میں ہے جب یہ خاوند نے عورت کی مرضی سے صحبت کی ہو, عورت نے اپنی مرضی سے اس کو صحبت کرنے دی, تو اب صاحبین فرماتے ہیں اب اس کا حق منع ساقط ہو گیا, ختم ہو گیا. جبکہ امام صاحب فرماتے ہیں ابھی بھی اس کا حق منع ہے, یہ اب آگے خاوند کو روک سکتی ہے. تو کہتے ہیں والخلاف فیما اذا کان الدخول برضاها, کہ اختلاف اس صورت میں ہے جب صحبت جو ہے اس عورت کی رضامندی سے ہوئی ہو. حتی لو کانت مکرہتن او کانت صبیتن او مجنونتن تو لا یسقط حقها فی الحبس بالاتفاق. ہاں, اگر عورت کے ساتھ خاوند نے زبردستی صحبت کر لی, یا عورت جو ہے وہ نابالغہ تھی اور خاوند نے اسے کیا کر لی, صحبت کر لی, اور یا عورت جو ہے اس کو جنون کا دورہ پڑا تھا اور اس مجنونہ ہونے کی حالت میں خاوند نے اسے صحبت کر لی, تو اس صورت میں بالاتفاق اس کا حق منع ساقط نہیں. خاوند نے جب زبردستی اس کے ساتھ صحبت کی ہے, اس نے تو اپنی مرضی سے اس کو اجازت نہیں دی, لہذا ابھی بھی حق منع اس کے پاس ہے, یہ خاوند کو آئندہ روک سکتی ہے. یا یہ نابالغہ تھی اس وقت خاوند نے اسے صحبت کی اور اب یہ بالغ ہو گئی ہے, تو بھی اس کے پاس حق منع ہے, یہ خاوند کو منع کر سکتی ہے. یا یہ مجنونہ تھی, جنون کے دورہ اس پر پڑا اور جنون کی حالت میں خاوند نے اسے صحبت کر لی, تو ان تمام صورتوں میں چونکہ عورت کی رضامندی سے صحبت نہیں ہوئی, لہذا ابھی بھی اس کے پاس حق منع ہے بھائی, یہ خاوند کو روک سکتی ہے مہر وصول کرنے تک. تو کہتے ہیں حتی لو کانت مکرہتن, مکرہ بھائی, مکرہ جس کے ساتھ زبردستی کی جائے, جو زبردستی کرنے والا ہے وہ ہے مکرہ بھائی. تو کہتے ہیں حتی لو کانت مکرہتن, اگر عورت جو ہے وہ مکرہ ہوئی یعنی اس کے ساتھ زبردستی کی گئی, یعنی خاوند نے زبردستی صحبت کی, او کانت صبیتن, یا وہ بچی تھی یعنی نابالغہ تھی, خاوند نے صحبت کر لی تھی, او مجنونتن, یا وہ مجنونہ تھی, اسے جنون کا دورہ پڑا تھا جب خاوند نے صحبت کر لی تھی, تو لا یسقط حقها فی الحبس بالاتفاق, تو ساقط نہیں ہوتا اس کا حق فی الحبس, منع کرنے میں اور روکنے میں, بالاتفاق, ائمہ کے اتفاق سے, یعنی تمام ائمہ کا اس میں اتفاق ہے کہ ابھی تک اس کا حق منع ساقط نہیں ہوا. وعلی هذا الخلاف الخلوت بها برضاها, اور اسی اختلاف پر ہے اس کے ساتھ خلوت کرنا اس کی رضامندی سے. آپ پڑھ چکے ہیں کہ خلوت صحیحہ بھی صحبت کے قائم مقام ہے, وتی کے قائم مقام ہے, تو اگر اس عورت نے اپنی مرضی کے ساتھ خاوند کے ساتھ خلوت صحیحہ کر لی, وتی تو نہیں کی لیکن خلوت صحیحہ کر لی, تو اس صورت میں بھی صاحبین فرماتے ہیں کہ اس کا حق منع ساقط ہو گیا, اس نے خود ہی اپنا حق منع ساقط کر دیا خاوند کے ساتھ خلوت صحیحہ کر کے. جبکہ امام صاحب فرماتے ہیں کہ وتی کرنے سے اس کا حق منع ساقط نہیں ہوتا, تو خلوت میں بھی اس کا حق منع ساقط نہیں ہوگا. تو کہتے ہیں وعلی هذا الخلاف الخلوت بها برضاها, اور اسی اختلاف پر ہے اس عورت سے خلوت کرنا اس کی رضامندی سے. ویبتنی علی هذا استحقاق النفقتی, اور مبنی ہے اسی پر نفقے کا مستحق ہونا. بھئی دیکھیے, عورت کا نکاح ہو گیا ہے خاوند سے, اب وہ نفقے کی مستحق ہے, خاوند کو خرچہ دینا پڑے گا, تو یاد رکھو یہ عورت بھی اپنا حق وصول کرنے کے لیے خاوند کو صحبت نہیں کرنے دے رہی, لہذا یہ ناشیزہ نہیں کہلائے گی. ناشیزہ کہتے ہیں نافرمان عورت, ناشیزہ. اور یاد رکھو جو نافرمان عورت ہے خاوند پر اس کا نفقہ نہیں ہوتا, اس نے نافرمانی کی ہے, مثلا خاوند کی اجازت کے بغیر گھر سے نکل گئی ہے, اپنے والدین کے گھر چلی گئی ہے, تو اب اس کا خرچہ خاوند کے ذمہ نہیں ہے بھائی, اس کو اجازت لے کر جانا چاہیے تھا, یہ بغیر اجازت کے چلی گئی ہے. تو یہ عورت جو خاوند کو صحبت سے روک رہی ہے یہ ناشیزہ نہیں کہلائے گی, کیونکہ اس نے اپنا حق وصول کرنا ہے, مہر وصول کرنا ہے, تو یہ عورت ناشیزہ نہیں. جب ناشیزہ نہیں تو اس کو خاوند کو نفقہ دینا پڑے گا, लेकिन बात चल रही है सोहबत के बाद की। सोहबत के बाद भी क्या अब इसको मना का हक है या नहीं? इमाम साहब फरमाते हैं कि सोहबत और खलबत के बाद भी इसको मना का हक है। साहिबैन फरमाते हैं अब इसको मना का हक नहीं, ये खावंद को सोहबत से नहीं रोक सकती। अब औरत सोहबत या खलबत के बाद खावंद को सोहबत नहीं करने दे रही, तो इमाम साहब फरमाते हैं इसको हक मना है, यह अपने हक के लिए सोहबत नहीं करने दे रही, लिहाजा यह नाशेजा नहीं। जब नाशेजा नहीं, खावंद को नफका देना पड़ेगा, इस दौरान भी खावंद को नफका देना पड़ेगा। जबकि साहिबैन फरमाते हैं नहीं, इसका हक मना साकित हो चुका है, अब खावंद इसके साथ सोहबत करना चाह रहा है तो यह खावंद को सोहबत नहीं करने दे रही, तो यह नाशेजा हुई, खावंद की नाफरमान हुई, और जब नाफरमान हुई तो खावंद पर इसका नफका नहीं। बात समझ में आ गई। तो यह माना है वह यबतनी अला हादा इस्तिहकाकुन नफकती, और मबनी है इसी इख्तिलाफ पर नफके का मुस्तहिक होना भी। इमाम साहब के नजदीक अभी भी वो नफके की मुस्तहिक है, और साहिबैन के नजदीक अगर वो मना करती है तो अब वो नफके की मुस्तहिक नहीं है। भाई लहुमा, अब दलील आ गई। लहुमा साहिबैन की दलील यह है कि अन्नल माकूद अलैही कुल्लहू कद सारा मुसल्लमन इलैही। भाई इधर देखिए, साहिबैन फरमाते हैं जब औरत ने खावंद को एक दफा सोहबत करने दी तो औरत ने माकूदुन अलै खावंद के हवाले कर दिया, वो चीज जिस पर अकद हुआ था यानी मुनाफे बुझा, वो माकूदुन अलै जो है औरत ने खावंद के सुपुर्द कर दिया, लिहाजा अब खावंद को रोकने का हक नहीं। कहते ये इसी तरह है बेय के अंदर, जब बाएं मबीआ एक दफा मुश्तरी के हवाले कर दे तो अब बाएं को वो वापस लेने और उसे रोकने का हक नहीं होता। भाई बाएं को शरीयत ने हक दिया था, वो समन की वसूली तक मबीआ को अपने पास रोक सकता था, लेकिन उसने खुद ही मबीआ मुश्तरी के हवाले करके अपना हक मना और हक हब्स साकित कर दिया, तो अब मबीआ मुश्तरी के हवाले करने के बाद बाय उसको नहीं रोक सकता, उसको वापस नहीं ले सकता। तो यहां पर भी औरत ने जब मुनाफे बुजा जो माकूदुन अलै थे वो खावंद के हवाले कर दिए हैं या उसके साथ खलवत सहीहा कर ली है, तो अब इस औरत को भी हक हब्स नहीं होगा, मना का हक नहीं होगा। तो कहते हैं लहुमा, साहिबैन की दलील यह है कि अन्नल माकूदा अलैहि कुल लहू, कि वो जो माकूदुन अलै था सारा का सारा यानी मुनाफे बुज़ा, कद सारा मुसल्लमन इलैही, वो तहकीक खावंद के हवाले कर दिया गया, वो सारा मुसल्लम इलै हो गया यानी खावंद के हवाले कर दिया गया, बिल वतअतिल वाहिदती औ बिल खलवती, एक ही वती से या एक ही खलवत से वो माकूदुन अलै खावंद के हवाले कर दिया गया। वलिहादा यतअक्कदु बिहा जमीउल महरी, और इसी वजह से सारा महर इसकी वजह से पुख्ता हो जाता है। भाई आपने पढ़ा है एक शख्स का एक औरत से निकाह हो जाए तो अगर सोहबत से पहले तलाक दे दे तो निस्फ महर देना पड़ता है, और अगर सोहबत के बाद तलाक देगा तो पूरा महर देगा। तो साहिबैन फरमाते हैं देखो, एक ही सोहबत भी खावंद कर ले पूरा महर देना पड़ता है। क्यों पूरा महर देना पड़ता है? क्योंकि उसने सारा माकूदुन अलै वसूल कर लिया, एक ही वती की वजह से या खलवत की वजह से उसने क्या कर लिया, माकूदुन अलै सारा वसूल कर लिया। जब माकूदुन अलै सारा वसूल कर लिया तो अब उसको बदल देना पड़ेगा, यानी महर पूरा का पूरा देना पड़ेगा। तो साहिबैन फरमाते हैं देखो, एक ही सोहबत की वजह से सारा महर खावंद पर पक्का हो गया। मालूम हुआ औरत ने सारा माकूदुन अलै खावंद के हवाले कर दिया है, लिहाजा अब खावंद को भी सारा महर देना पड़ेगा। लिहाजा जब एक ही वती से सारा माकूदुन अलै खावंद के सुपुर्द हो गया तो अब औरत का हक मना साकित हो गया, अब औरत मना नहीं कर सकती। जैसे बाए अजब मबीआ मुश्तरी के हवाले कर दे तो फिर बाए को यह हक नहीं होता कि अब वो मुश्तरी से मबीआ वापस ले ले और उसको रोक ले। बात समझ में आ गई। پھر دیکھیے ترجمہ کہتے ہیں لہما، صاحبین کی دلیل یہ ہے کہ ان الماقود علیہ کل لہ قد سارا مسلمن الیہ، کہ ماقود علیہ سارا کا سارا وہ خاوند کے حوالے کر دیا گیا، بالوقت اتل واحدتی او بالخلوتی، ایک ہی وتی یا خلوت کی وجہ سے، ولہذا یتأکد بها جمیع المہر، اور اسی وجہ سے ایک وتی کی وجہ سے بھی یا ایک خلوت کی وجہ سے بھی سارا مہر پکا ہو جاتا ہے، فلم يبق لها حق الحبس، لہذا عورت کے لیے منع کا حق باقی نہیں رہے گا جب ایک دفعہ اس نے صحبت کرنے دی یا ایک دفعہ خلوت کر لی. کل بائع اذا سلم المبیع، جیسے کہ بائع جب وہ مبیع سپرد کر دے تو پھر دوبارہ اس کو روکنے کا حق نہیں ہوتا. ولہو، اور امام صاحب کی دلیل یہ ہے، امام صاحب فرماتے تھے خلوت یا وتی کے بعد بھی عورت کا حق منع ساقط نہیں ہے، وہ روک سکتی ہے، منع کر سکتی ہے. ولہو، امام صاحب کی دلیل یہ ہے کہ انہا منعت منہ ما قابل بالبدلی، کہ عورت نے منع کیا ہے خاوند سے اس چیز کو، ما قابل بالبدلی، جو بدل کے مقابل ہے. یہ جو خاوند مہر دے رہا ہے یہ کس کا عوض ہے؟ منافع بزع کا. تو عورت نے خاوند سے منافع بزع کو روکا ہے جو بدل یعنی مہر کے مقابلے میں آ رہے ہیں. عورت جب بھی منع کرے گی وہ منافع بزع وہ مہر کے مقابل ہیں بھائی، لہذا عورت منع کر سکتی ہے کیونکہ ابھی تک اس کو مہر ملا نہیں. تو کہتے ہیں انہا منعت منہ ما قابل بالبدلی، کہ عورت نے خاوند سے روکا ہے ما اس چیز کو، قابل بالبدلی جو بدل کے مقابل ہے، بدل کے مقابلے میں ہے یعنی مہر کے مقابلے میں ہے. لأن كل وطئة تصرف في البزع المحترم، اس لیے کیونکہ ہر وطی جو ہے وہ تصرف کرنا ہے اس بزع کے اندر، المحترم جو محترم ہے یعنی عزت والا ہے. بھائی آپ نے پڑھا تھا، دلیل آئی تھی کہ شریعت نے مہر کس لیے واجب کیا ہے؟ اس محل کی عظمت کے اظہار کے لیے، یعنی بزع کے معزز ہونے کے اظہار کے لیے، کہ انسان معزز و محترم ہے تو بزع بھی ایک انسانی عضو ہے لہذا یہ بھی معزز و محترم ہے. یہ بغیر مال کے آپ اس کے منافع کے مالک ہو جائیں ایسا نہیں ہو سکتا، بلکہ یہ معزز عضو ہے لہذا یہ تب ہی آپ کے لیے حلال ہوگا جب آپ مال خرچ کریں گے یعنی مہر دیں گے. بھائی تو یہاں پر بھی امام صاحب فرماتے ہیں کہ جو بھی وتی کی جائے وہ بزع کے اندر تصرف ہے، اور بزع تو محترم اور معزز ہے، لہذا کوئی بھی تصرف جو بزع کے اندر کیا جائے اس کو عوض سے خالی نہیں ہونا چاہیے، اس کو عوض سے خالی نہیں ہونا چاہیے. تو کہتے ہیں لأن كل وطئة تصرف في البزع المحترم، اس لیے کیونکہ ہر وطی جو ہے وہ بزع محترم کے اندر تصرف ہے، فلا يخلى عن العوض، لہذا اس کو عوض سے خالی نہیں ہونا چاہیے. ابانة لخطره، ابانہ کا معنی اظہار بھائی، ظاہر کرنا، خطر کا معنی ہے عظمت. ابانة لخطره، اس بزع کی عظمت کو ظاہر کرنے کے لیے، اس بزع کے معزز اور محترم ہونے کے اظہار کے لیے جو بھی تصرف اس کے اندر کیا جائے اس کو عوض سے خالی نہیں ہونا چاہیے. لہذا خاوند ایک دفعہ صحبت کر چکا ہے، اس نے ایک تصرف کر لیا، لیکن کوئی بھی تصرف عوض سے خالی نہیں ہونا چاہیے. تو لہذا عورت اگلے تصرف سے خاوند کو وہ روک سکتی ہے. آگے کہتے ہیں وَتَأَكُّدُ بِالْوَاحِدَةِ لِجَهَالَتِ مَا وَرَاءَهَا، صاحبین نے ذکر کیا تھا کہ خاوند اگر ایک دفعہ بھی وتی کر لے تو خاوند پر پورا مہر واجب ہو جاتا ہے. معلوم ہو وہ سارا معقود علیہ وصول کر چکا ہے جب بھی پورا مہر دینا پڑا ہے. اگر ہر وتی کے مقابلے میں مال ہو پھر تو پورا مہر واجب نہیں ہونا چاہیے. تو اس کا جواب دے رہے ہیں امام صاحب کی طرف سے کہ بھائی ایک ہی وتی سے وہاں پورا مہر اس لیے آ جاتا ہے کہ ابھی باقی وتی جو ہے وہ مجہول ہیں، باقی جو وتی ہوں گی ان کا پتہ ہی نہیں وہ ہوتی بھی ہیں یا نہیں ہوتی، تو وہاں چونکہ اس ایک وتی کے مقابلے میں اور کوئی وتی نہیں ہے لہذا اس مہر کو اس ایک وتی کا ہی عوض قرار دے دیا گیا. لیکن اگر خاوند نے ایک دفعہ اور وتی کر لی تو اب ہم یہ نہیں کہیں گے کہ یہ سارا مہر پہلی وتی کے مقابل ہے، دوسری وتی عوض سے خالی ہے، بلکہ بالاتفاق یہاں یہ جو مہر دیا جائے گا یہ دونوں وتیوں کا عوض ہوگا بھائی، کیونکہ کوئی بھی وتی اس کو عوض سے خالی قرار نہیں دیا جا سکتا بھائی. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وتعقد بالواحدۃ لجہالت ما وراءها، اور مہر کا پکا ہو جانا بالواحدۃ ایک ہی وتی کی وجہ سے، لجہالت ما وراءها بوجہ مجہول ہونے کے، ما وراءها جو اس کے پیچھے ہیں، یعنی اس کے ما بعد والی جو وتی ہے وہ ابھی مجہول ہیں. فلا يصلح مزاحما للمعلوم، لہذا یہ جو مجهول وتی ہے یہ مقابل نہیں بن سکتی معلوم وتی کا. خاوند نے جب ایک وتی کر لیا تو ہم کہیں گے سارا مہر دینا پڑے گا، اس لیے کیونکہ بعد والی وتی جو ہے وہ ابھی مجهول ہیں. پتہ نہیں خاوند بعد والی وتی کرتا ہے یا نہیں کرتا، ہو سکتا ہے ایک کے بعد ہی وہ طلاق دے دے. تو بعد والی وتی جب مجہول ہے اس کا بھی تحقق ہی نہیں ہوا، تو یہ سارا مہر اس لیے ایک وتی کا عوض قرار دیا جائے گا. لیکن اگر اس کے بعد خاوند نے ایک اور وتی کر لی اور پھر بعد میں طلاق دیتا ہے تو بالاتفاق یہ جو خاوند مہر دے رہا ہے یہ اس پہلی وتی کا عوض نہیں قرار دیا جائے گا، یہ دونوں وتیوں کا عوض قرار دیا جائے گا. معلوم ہوا وہ جو پہلے ہم نے ایک وتی کا عوض اس کو قرار دیا تھا اس لیے کیونکہ باقی وتیوں کا ابھی وجود ہی نہیں تھا، اور جب وجود آ جائے گا تو پھر مہر کو ان سب کا عوض قرار دیں گے بھائی. پھر دیکھیے کہتے ہیں والتعقد بالواحدۃ، اور ایک وتی کی وجہ سے ہی مہر کا پکا ہو جانا، لجہالت ما وراءها بوجہ مجہول ہونے کے اس وتی کے جو اس کے پیچھے ہے، بعد والی وتی تو ابھی ہوئی ہی نہیں وہ تو مجہول ہے. فلا يصلح مزاحما للمعلوم، تو یہ جو مجہول وتی ہے اس ایک معلوم وتی کا مقابل نہیں بن سکتی، وہ سارا مہر اسی ایک ہی کے مقابلے میں ہم قرار دیں گے کیونکہ وہ معلوم ہے اور باقی وتیاں تو کیا ہیں مجہول ہیں، اور مجہول معلوم کا مقابل نہیں ہو سکتا، سارا عوض معلوم کا ہی ہوگا بھائی. ثم اذا وجد وط ان آخر، پھر جب ایک اور وتی پائی گئی، وسارا معلوما، اور وہ دوسری وتی بھی معلوم ہو گئی کہ اس کا تحقق ہو چکا ہے، تحققت المزاحمت، تو اب مزاحمت اور مقابلہ پایا گیا، اب جو مہر دیں گے وہ دونوں کا عوض اس کو قرار دیا جائے گا. پھر دیکھیے ترجمہ کہتے ہیں ثم اذا وجد وط ان آخر، پھر جب ایک اور وتی پائی گئی، وسارا معلوما، اور وہ دوسری وتی بھی معلوم ہو گئی، تحققت المزاحمت، تو مزاحمت اور مقابلہ پایا گیا، وسار المہر مقابلا بالکل، اور یہ مہر جو ہے سارے کے مقابلے میں ہو گیا، یعنی جتنی بھی وتی ہوئی ہے، ایک ہے دو ہے تین ہے دس ہیں، جتنی بھی ہیں یہ سارا مہر جو ہوگا اس کو پہلی وتی کا عوض نہیں قرار دیں گے بلکہ جتنی وتیاں معلوم ہیں ان سب کا عوض قرار دیا جائے گا. لہذا آپ کا یہ کہنا ایک وتی پر ہی سارا مہر آ جاتا ہے معلوم ہوا یہ ایک ہی وتی کا عوض ہے، نہیں، وجہ یہ کہ وہاں اس وقت ہوئی ہی ایک وتی تھی اس لیے اس کا عوض قرار دیا، اگر اور وتیاں بھی ہوں گی تو یہ اب سارے کا عوض مہر بنے گا، اس صرف پہلی وتی کا عوض نہیں بنے گا. تو یہ مانا ہے وسار المہر مقابلا بالکل، اور یہ مہر جو ہے تمام وتیوں کے مقابل ہو جائے گا. کل عبد اذا جنا جنایتا یدفع کلہ بها، کہتے ہیں یہ اسی طرح ہے جیسے غلام، یاد رکھو غلام اگر کوئی جرم کر دے، مثلا غلام نے غلطی سے کسی کا ہاتھ کاٹ دیا یا کسی کا مالی نقصان کر دیا، تو آپ کسی کا ہاتھ کاٹا ہے تو 50 اونٹ دینے پڑیں گے بھائی، توجہ ہے، آزاد آدمی کے ہاتھ کی قیمت کیا ہے 50 اونٹ بھائی، تو لہذا 50 اونٹ دینے پڑیں گے. یا کسی کا مالی نقصان کیا ہے تو اب یہ آقا کے ذمے آ گیا، اب آقا کو اختیار ہے، وہ چاہے تو وہ سارا جرم ادا کر دے اور غلام کو اپنے پاس ہی رکھے، جتنا غلام نے جنایت کیا جتنا کسی کا نقصان کیا، آقا یا تو وہ نقصان پورا کر دے غلام کو اپنے پاس ہی رکھ لے، اور یا چاہے تو یہ غلام ہی ان کے حوالے کر دے کہ بھئی میں تو مال نہیں دے سکتا، یہ غلام تم رکھو اس کو خود ہی بیچ کر اپنے پیسے پورے کر لو. بات سمجھ میں آ گئی؟ پھر یاد رکھو اگر مثلا غلام نے ایک جنایت کر دی जिनायत कर दी, आका वो गुलाम उनके हवाले कर देता है, तो हम क्या कहेंगे? ये गुलाम उस एक ही जिनायत के इवज के तौर पर दे दिया आका ने, क्योंकि जिनायत की ही एक है, अभी आगे मुस्तकबिल वाली जिनायतों का तो अभी पता नहीं। दूसरी सूरत, एक गुलाम है, उसने एक जिनायत की, फिर दूसरी की, फिर तीसरी की, अभी वो आका ने गुलाम उनके हवाले नहीं किया, इसने तीन चार जिनायतें कर ली और वो सारे मुतालबा करने आ गए कि इसने हमारा इतना इतना नुकसान किया, नुकसान हमारा पूरा करो। तो आका उसी गुलाम को उन सारी जिनायतों के बदले में दे देगा, यानी अब वो इस गुलाम को बेचकर हर एक अपने अपने नुकसान को जितना उससे पूरा हो सकता है पूरा कर लेगा। बात समझ में आ गई? तो इमाम साहब फरमाते हैं यहां भी इसी तरह है, जैसे गुलाम अगर सिर्फ एक जिनायत करे तो वो एक जिनायत मालूम है तो उसका वो इवज गुलाम हो जाता है, और अगर एक से ज्यादा जिनायतें मालूम हो जाए तो गुलाम उन सारों का इवज हो जाता है। यहां पर भी अगर खावन ने सिर्फ एक वती की थी और फिर तलाक दी है तो महर सारा उस एक वती का इवज हो जाएगा, और अगर खावन ने एक से ज्यादा वतियां की हैं तो जितनी भी की हैं वो सारा महर उन सारों का इवज बन जाएगा। भाई बात समझ में आ गई? तो कहते हैं कल अब्दी इजा जना जिनायतन, जैसे कि गुलाम जब वो कोई एक जिनायत कर ले। इजा जना जिनायतन, देखो जना फेल है और जिनायतन उसी से मस्दर ले आए, तो ये मफूल मुतलक है भाई, और मफूल मुतलक के लाने के तीन बड़े मकासिद जो होते हैं, एक तो मजाज के इहतेमाल को खत्म किया जाता है। मसलन मैंने कहा जरबतु ज़ैदन ज़रबन, ये मैं मफूल मुतलक आगे ज़रबन लेकर आया, वजह यह कि किसी के जहन में ख्याल आ सकता है कि मैंने जैद की पिटाई नहीं की होगी, उसको सख्त डांटा होगा, और लेकिन उस डांटने को ही मैं जरब से ताबीर कर रहा हूं कि मैंने उसको इतना डांटा, यूं समझो पिटाई ही कर दी मैंने उसकी। तो मालूम हुआ ज़राबा ज़ैदन से यहां ज़रब मुराद नहीं है, बल्कि क्या मुराद है? डांटना मुराद है। कोई ये ख्याल कर सकता है, तो इसलिए मैं आगे मफूल मुतलक लाया, जरब तू जैदन जरबन। इस जरबन ने आकर माकबल के जरब तू को पक्का कर दिया और बतला दिया कि जरब से जरब ही मुराद है, कोई और मजाजी माना डांटना वगैरह मुराद नहीं है। तो मफूल मुतलक को कभी किस लिए लाते हैं? मजाज के इहतेमाल को खत्म करने के लिए, और कभी मफूल मुतलक को लाते हैं तादाद बतलाने के लिए। जरब तू जरबतन, मैंने एक जरब लगाई। जरब तू जरबतैनी, मैंने दो जरबें लगाई। जरब तू जरबातिन, मैंने कई जरबें लगाई। और कभी कभार मफूल मुतलक लाते हैं नौ बतलाने के लिए। जलस तू जिलसा तल कारी, मैं कारी के अंदाज में बैठा। तो यहां साहिब हिदाया मफूल मुतलक जो लाए हैं वो अदद बयान करने के लिए हैं। कहते हैं कल आब्दी ईजा जना जिनायतन, जैसे किसी गुलाम ने एक जिनायत की, तो युदफाउ कुल्लुहु बिहा, तो हवाले किया जाएगा वो सारा का सारा गुलाम बिहा, उस एक ही जिनायत के बदले में, एक ही के बदले में सारा गुलाम हवाले कर देंगे कि ये उसका इवज है। सुम्म इदा जना उखरा व उखरा, और फिर अगर गुलाम ने एक और जिनायत की और एक और जिनायत की, यानी अभी हवाले नहीं किया, पहली सूरत अलग है, एक जिनायत की और हवाले कर दिया। दूसरी सूरत, एक जिनायत की सुम जना उखरा व उखरा, फिर उसने एक और जिनायत की और एक और जिनायत की, तो फिर इस सूरत में सारी जिनायतों के इवज में उस गुलाम को दिया जाएगा, और क्या कहा जाएगा? ये इन सब का इवज है भाई। तो कहते हैं सुम इदा जना उखरा व उखरा, फिर उस गुलाम ने एक और जिनायत कर दी और एक और जिनायत, युदफाउ भी जमी आईहा, तो उस गुलाम को हवाले किया जाएगा उन सब जिनायतों के इवज में। चलिए बस करें, बात समझ में आ गई? चलिए बस भाई, हादा हुआ अल मराम, अल्लाह आलम बिहकीकतिल कलाम।